רחמת אטהירא. سيما لا بقية الله في الأراضين وحجته على العالمين عجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد بسم الله الرحمن الرحيم قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له بذلك أمرت وأنا أول المسلمين. جس وقت میں عزا خانے میں داخل ہوا تو بعض مومنین نے اس طرح گھور کے دیکھا کہ مجھے ایسا لگا کہ شاید لوگ یہ سمجھ رہے تھے کہ میرے آنے میں تاخیر ہو گئی. شاید کافی پہلے میں آ چکا تھا لیکن کچھ پارکنگ کا مسئلہ, کچھ گاڑیوں کی اتنی لمبی قطار کہ داخل ہونا مشکل ہو رہا تھا, ورنہ بالکل اپنے وقت کے حساب سے بلکہ وقت سے بھی دو منٹ پہلے حاضری دے چکا تھا. لیکن تین دن سے آپ دیکھ رہے ہیں کہ وقت بچانے کے لیے میں خطبہ بھی مختصر تلاوت کر رہا ہوں اور تمہید بھی کوئی نہیں ہوتی ہے, براہ راست مجلس کا آغاز ہو جاتا ہے. لیکن صرف یہ یاد دلاتے ہوئے کہ قرآن کریم کے سورہ انعام کی جس آیت کی آج تلاوت کی گئی, یہ اسی ہمارا جو خود بخود ایک موضوع بن گیا ہے جس سبجیکٹ پہ بات ہو رہی تھی, وہ تو تھا حکومت معصوم یا حکومت امام. اور یقیناً اس کے اندر موجودہ حالات کو دیکھتے ہوئے امام زمانہ کے حوالے سے بھی کچھ باتیں عرض کرنا تھیں, اور ابھی بھی ہمارے پاس وقت ہے نیکسٹ ویک. مگر ابتدائی چند تقاریر اطاعت کے حوالے سے کچھ اس انداز سے طویل ہوتی چلی گئیں کہ ہمیں دوسرے حصے میں جانے کا موقع ہی نہیں مل رہا. اور اطاعت کے حوالے سے جو دو دن گفتگو ہوئی ہے قرآن کریم کی آیت سورہ انعام, یہ بہت ہی واضح طریقے پہ اسی پیغام کو بیان کر رہی. قل, کہہ دو, انا صلاتی, میری نماز. دو دن سے یہ نماز کا تذکرہ بھی ہو رہا تھا اور یہ وضاحت بھی کی جا رہی تھی کہ نماز جس کا ایک نہیں, دو نہیں, پچاس نہیں, پچاس ہزار نہیں, پتہ نہیں کتنے ملین فوائد بیان کیے گئے. اور یہ بھی کہا گیا ہے کہ اس میں سے اگر کوئی بھی فائدہ نہ ملے تب بھی نماز پڑھتے رہو. اب یہ بات جو ہے وہ ذرا سی پھر ہمیں اپنے اصل موضوع سے ہٹا دے گی. لیکن چونکہ آج کل یہ شوق ہوا ہے بچوں اور نوجوانوں کو, جو ہماری تقریر میں تو نہیں ہوتے ہیں لیکن بہرحال گھر آپ جاتے ہیں شاید ڈسکشن ہوتا ہو, کہ اسلامی عبادتوں کی فلسفی یا لاجک یا حکمت معلوم کی جائے کہ بھئی ہم نماز پڑھتے ہیں تو وائے, اور روزہ رکھتے ہیں تو وائے. تو یہ ایک پیغام بہت ضروری ہے کہ جو بھی آپ کو اس کا فائدہ بتایا جائے, چاہے کوئی بہت بڑا ریسرچ اسکالر اپنی ریسرچ پیش کرے, اور چاہے معصومین کی احادیث ہو چاہے قرآن کی آیت ہو, وہ فائدے ملے کہ نہ ملے عبادت ہمیں انجام دینا ہے. اور یہ بھی نہیں سمجھنا ہے کہ ہماری عبادت بیکار ہے. مثلا ان الصلاۃ تنہی عن الفحشاء والمنکر, نماز تمہیں بے حیائی کے کاموں سے بچاتی. اور اگر نماز بھی ہے اور بے حیائی کے کام بھی چل رہے ہیں تو یہ تو کہا جا سکتا ہے کہ نماز کا پورا بینیفٹ ہم نہیں لے رہے ہیں, لیکن یہ نہیں کہا جا سکتا ہے کہ تمہاری نمازیں تو بیکار اور تمہاری کا لفظ تو مناسب نہیں ہے. یہ نہیں سوچا جا سکتا ہے کہ ہماری نمازیں بیکار. اب باتیں تو بہت زیادہ اس میں نکل کے آ جائیں گی, فی الحال دو دن سے جہاں پہ ہم رکے ہوئے ہیں جلدی سے اس بات کو مکمل کر کے پھر اس کے اگلے مرحلے میں داخل ہوں. جو میں نے عرض کیا تھا, ظہور امام کی ایک بہت اہم نشانی اسی اطاعت کے حوالے سے, مگر وہاں تک پہنچنے کے لیے یہ دو دن کا بیان. تو قرآن نے کہا, قل, کہہ دو, انا صلاتی, میری نماز. وہ 900 کی. پھر اگلا مرحلہ, خالی نماز ہی نہیں, میری جتنی عبادتیں وہ سب اللہ کے لیے ہیں. اور پھر اگلا مرحلہ کہ عبادتیں کیا, محیایا میری ساری زندگی اللہ کے لیے, اور پھر زندگی کیا, وہ مماتی میری موت بھی اللہ کے لیے. مرنے میں بھی ہمیں اللہ نے آزادی نہیں دی ہے, اختیار نہیں دیا ہے, کوئی آپشن ہمارے پاس نہیں ہے. اب یہ تو آپ کہیں گے موت تو ہمارے اختیار میں نہیں ہے, لیکن نہیں, فرض کیجئے بعض ایسے واقعان خوش عقیدہ صاحبان ایمان ہیں کہ امام کے نام پہ مر جانا اور اپنی اولاد کو قربان کر دینا ان کے لیے کوئی مسئلہ نہیں, لیکن اگر کہا جائے کہ رک جاؤ, کون کہے, ہم آپ نہیں امام کہیں, مالک اشتر خیمے کی تیسری رسی کاٹ رہے ہیں, رک جاؤ, تو وہیں پہ انسان جیسے مشین رک جاتی ہے اس طریقے سے رک جائے, موت بھی اپنی مرضی کی نہیں کہ مولا اس نے آپ کی توہین کی ہے, مجھ سے برداشت نہیں ہو رہا ہے, میں اپنی جان دے رہا ہوں. جان دینا بھی اپنی مرضی سے نہیں ہے, جو جہاں پہ اسلام نے کہا صبر تو صبر. یہ واقعہ کوفے سے لے کر شام تک کئی بار پیش آیا, مولا سجاد یہ منظر ہم سے دیکھا نہیں جا رہا. البتہ اس نے خود سے قدم نہیں اٹھایا, پوچھ لیا, مولا اجازت دیجئے کہ اس سے بہتر ہے میں مر جاؤں. کہا کہ نہیں, ہم صبر کر رہے ہیں, ہم ہمارے گھر کی خواتین ہیں, جو عظمت زینب سجاد کو پتا ہے وہ کسی ایک عام مومن کو کوئی تھوڑی پتا, تمہیں بھی صبر کرنا ہے, کیونکہ آج کی دنیا میں یہ جان دینا لینے کا مسئلہ بھی بڑا نازک بن گیا ہے. کینیڈا کا مسئلہ نہیں ہے تو میں کیوں وقت لگاؤں, لیکن محیایا میری ساری زندگی, میری ساری موت للہ, اللہ کے لیے. اب یہاں پہ ایک سوال پیدا ہو سکتا ہے جس کا جواب قرآن نے ہاتھ کے ہاتھ دیا ہے, لیکن میں اس جواب کی طرف ابھی نہیں جا رہا ہوں, اور وہ یہ ہے کہ آخر یہ میری ساری زندگی, میری موت یہ اللہ کے لیے, تو کیوں ہم اللہ کے لیے اتنی قربانی دیں؟ کہ رب العالمین, اس لیے کہ وہ عالمین کا رب ہے. یہ لفظ رب بہت اہم, ساری قربانیاں ہم سے مانگی گئی رب کے حوالے سے, وہ پال رہا ہے, وہ تمہیں دے رہا ہے, وہ تمہیں عطا کر رہا ہے, لیکن بات کی چیز. اور پھر دو وجوہات بتائیں ہم کیوں اللہ کی ہر بات مانیں. سوال یہ پیدا ہوتا کہ اس لیے, نمبر ایک کہ وہ رب, نمبر دو لا شریک لا, اس کا کوئی شریک نہیں. یہ وہ ٹکڑا ہے آیت کا جو میں نے چار دن پہلے عرض کیا تھا کہ سورہ نساء کی آیت وما ارسلنا من رسول الا لیطاع باذن اللہ, اس آیت کی تلاوت میں میں نے عرض کیا تھا نا کہ دو لفظوں کو سمجھانا ہے, مبین شیطان مبین اس آیت میں, اور باذن اللہ, یہ دوبارہ یہی پیغام آج آنے والا تھا, اس لیے میں نے وہاں نہیں سمجھایا, یہاں پہ سمجھایا, اور وہ رک کے صرف ایک بات کہتا ہوں, اس میں زیادہ وقت نہیں لگاتا ہوں, لیکن پھر بھی موضوع کا حصہ. اب یہ واقعہ بعض علماء نے شہزادی زینب کبریٰ کے لیے لکھا, بعض علماء نے آقا عباس کے لیے لکھا, بہت مشہور واقعہ ہے, بہت مختصر واقعہ. البتہ زیادہ تر علماء نے کہا کہ یہ والا واقعہ شہزادی زینب کا, وہ گنتی سکھانے والا واقعہ آقا عباس کا, اور وہ یہ ہے کہ شہزادی باپ بیٹی کو تعلیم دے رہا, عالمہ غیر معلمہ ہیں, لیکن کچھ چیزوں کی خبر اور پھر اس کے اعتبار سے تربیت علی نے زینب کو تربیت اور خبر دی تھی, خاص طور پہ کربلا کا حوالہ. ایک بار بیٹی نے کہا, بابا یہ بتائیے کہ آپ اللہ سے محبت کرتے ہیں؟ اب یہ کہ سوال ہی مولا سے پوچھنا عجیب لگ رہا ہے, لیکن ایک پیغام باپ اور بیٹی کو مل کے ہمیں دینا تھا. اب اس کائنات میں اللہ سے محبت کرنے والا علی سے بڑھ کے کون ہے؟ تو کیا جواب دیا ہوگا؟ وہ تفصیلات میں میں نہیں جاتا, بے شک بیٹی, اور بابا کیا آپ ہم سے محبت کرتے ہیں؟ زینب تو علی کی وہ بیٹی ہے, جو اردو کا محاورہ کہ باپ ایسی بیٹی کو دیکھتا ہے تو خون بڑھ جاتا ہے, انتہائی خوشی. کہا بیٹی اس میں بھی کوئی شک نہیں, زینب اب ہیں, ایک تجربہ بھی ہمارا ہے, ایک محاورہ بھی ہمارے یہاں ہے کہ باپ بیٹیوں سے زیادہ محبت کرتے ہیں, ماں بیٹوں سے. اب چونکہ مجلس کے آخر میں زینب کبرا ہی کے لال کا تذکرہ ہونا، وہ بیٹے تھے، ماں کی محبت آغاز میں خود بخود، بیٹی ہے اور باپ سے سوال کر رہی کہ ہم سے محبت کرتے ہیں کہاں، کہا تو بابا بتائیے ایک دل میں دو محبتیں کیسے جمع ہو رہی ہیں، اللہ سے محبت ہے یا ہم سے محبت؟ اگر دونوں سے محبت ہے تو ایک دل میں یہ دو محبتیں، محبت اس کو کہتے ہی نہیں، اٹیچمنٹ کہہ سکتے ہیں، کسی سے متاثر ہونا کہہ سکتے ہیں، لیکن محبت جو ہے وہ ایک دل میں ایک ہی آئے گی۔ اب یہ سوال کیا جا رہا ہے، اور یہ سوال اس لیے میں نے عرض کیا کہ آیت، دونوں آیتیں جو دو دن پہلے تلاوت کی، جو آج تلاوت کی، اس کے پیغام کو مکمل کرنا ہے، اور کل رات کی مجلس جہاں تک پہنچی تھی اس کو بھی اسی سے آگے بڑھانا، یہ تین چیزیں جمع ہو رہی ہیں۔ تو مختصر واقعہ، بابا یا اللہ سے محبت یا ہم سے محبت، ایک دل کے اندر دو محبتیں کیسے جمع ہوتی؟ اور واقعا اگر ایک دل میں دو محبتیں جمع ہو جائیں تو جب محبتیں آپس میں ٹکرائیں گی، وہ اطاعت کا مشکل مرحلہ جو کل بات گزری، اللہ کچھ کہہ رہا ہے اولاد کچھ کہہ رہی، اللہ کچھ کہہ رہا ہے بیوی کچھ کہہ رہی، اللہ کچھ کہہ رہا ہے رشتہ دار کچھ کہہ رہے، اور اگر ذرا سا میں اس کو، جیسے اس وقت تو میں نے بہت عام سی مثالیں دے دی، ذرا سا میں اس کو تاریخی حوالہ دے دوں تو تاریخ میں بھی بعض واقعات ایسے ملتے ہیں، مثلا مقتل کی مشہور ترین روایتوں میں سے ایک، زلجنا کا امتحان، ہمارا اور آپ کا نہیں، زلجنا کا امتحان، دو محبتیں ٹکرا رہی ہیں، حسین کہہ رہے ہیں مقتل کی جانب چلو، سکینہ کہہ رہی ہے کہ مت چلو رک جاؤ، بہت مصائب کی روایت ہے، اور واقعا ایسی روایت کہ آدمی سنتا ہے اور آنکھوں میں آنسو آتے ہیں، لیکن وہ تو انشاءاللہ میں عاشور کے دن زندہ رہا تو پڑھوں گا۔ لیکن اب یہاں دو حکم ٹکرا رہے ہیں، دو محبتیں ٹکرا رہی ہیں، حکم اس لیے ٹکرا رہے ہیں کہ دو محبتیں ٹکرا رہی ہیں، زلجنا حسین سے بھی محبت کرتا ہے، زلجنا سکینہ سے بھی محبت کرتا، زلجنا حسین کا حکم بھی نہیں ٹال سکتا، زلجنا سکینہ کا حکم بھی نہیں ٹال سکتا۔ اب یہ والا پیغام، یہ ہے لا شریک اللہ کی آج وضاحت، یہ ہے دو دن پہلے بإذن اللہ کی وضاحت، اور یہ ہے زینب کبریٰ کا سوال کہ بابا ایک دل میں دو محبتیں آ ہی نہیں سکتی ہیں، کیسے آ رہی؟ اور اس کے بعد پھر اس سے پہلے کہ باپ جواب دے، بیٹی نے خود ہی جواب دے دی، کہا کہ ہاں بابا مجھے پتا یہ دو محبتیں نہیں ہیں، محبت صرف اللہ کی، ہماری محبت بھی اللہ کی وجہ سے، ہماری محبت بھی اللہ کی وجہ سے، یہاں تک کہ یہ ہمارا عقیدہ ہے کہ مولا سے بھی محبت کرتے ہیں اللہ کی وجہ سے، رسول سے بھی محبت کرتے ہیں اللہ کی وجہ سے، ساری محبتوں کا اختتام اللہ ہے، اطاعت اصل میں وہی ہوتی، اور چونکہ یہ دو محبتیں کبھی نہیں ٹکرائیں گی، کیونکہ رسول سے محبت بھی اللہ کی وجہ سے، تو رسول جو کہیں گے وہی ہوگا جو اللہ نے کہا ہے، علی کی محبت بھی اللہ کی وجہ سے۔ مجھے پتا ہے کہ جملہ بعض لوگ ابھی سمجھ بھی نہیں پا رہے ہوں گے، لیکن باقی جو محبتیں جہاں ٹکراؤ ہوتا ہے وہاں یہی پرابلم آتا ہے کہ اب دو محبتیں ہیں تو دو اطاعتیں آ گئیں، اور دو اطاعتیں آ گئیں تو اس کا ٹکراؤ آ گئے، اور ٹکراؤ آ گیا تو قرآن کی آیت آ گئی۔ دیکھیں اب وہ آیت دوبارہ میں تلاوت کر دوں، وما ارسلنا من رسول الا لیطاع، ہم نے رسول بھیجا تاکہ اس کی اطاعت کرو، بإذن اللہ اطاعت رسول بھی کرو اللہ کی وجہ سے، اور یہاں بھی یہی پیغام، للہ رب العالمین، میری زندگی اللہ کے لیے، لا شریک اللہ، اس لیے کہ اس کا کوئی شریک نہیں ہے، دو ذاتیں نہیں ہیں کائنات میں کہ ہم اس کی بات بھی مانیں اور اس کی بات بھی مانیں، بات صرف ایک کی مانیں گے، وہ رب بھی ہے، اس کو سمجھانے کا وقت نہیں، اور اس کا کوئی شریک بھی نہیں ہے، بذالک امرت، یہ ہے اطاعت کا آج سمجھیے آخری پہلو، بذالک امرت، اس نے حکم دیا، انا اول المسلمین، میرا کام ہے سر جھکا کے اس کا حکم مان لینا۔ لیکن قرآن کریم نے مثال کیا دی اسی آیت میں، اسی آیت میں مثال کیا دی، میری نماز اللہ کے لیے ہے اور میری ساری زندگی، نماز کو ذریعہ بنایا زندگی بھر کی اطاعت کا، جیسے نماز میں آپ اللہ کی آنکھیں بند کر کے اطاعت کرتے ہیں، اور الحمدللہ ہم تو مجلس کی برکت سے واقعات جانتے ہیں کہ ایسے لوگ بھی عالم اسلام میں گزرے کہ نماز میں بھی اللہ کی عبادت نہیں ہے. اگر فجر کی نماز دو کی چار پڑھا دی تو پڑھ لی لوگوں نے, یہ اللہ کی ذات نہیں ہے, اطاعت حکمران کی اطاعت. لیکن ہمیں اور آپ کو معلوم ہے کہ ہمارے پاس نماز کی حد تک کسی اور کی اطاعت نہیں. اچھا, اب ہمارے یہاں بھی نماز کے اندر بہت زیادہ انٹرفیرنس شروع ہو رہا ہے, دخل مداخلے شروع ہو رہی, لیکن اس میں وہ مومن اپنی جگہ سمجھتا ہے کہ اللہ نے اس طرح کی نماز بتائی, تو جیسے نماز آپ ایسی ہی پڑھیں گے جیسی اللہ کہہ رہا. یہ ٹریننگ, جب کھڑا کرے گا اللہ نماز میں تو ہم کھڑے ہو جائیں گے, جب وہ زمین پہ جھکا دے گا جھک جائیں گے, جب زمین پہ گرا دے گا گر جائیں گے. وہ دو دن بعد ہو گئی, اس کو دوہرانا مقصد نہیں. قرآن نے کہا اسی طرح سے تمہاری ساری زندگی, جو نماز کا پیغام ہے, پھر آیا و نسو کی, یہ بھی میں نے کل آدھا جملہ پڑھا, اس کو ابھی مکمل کروں گا. مگر نماز کے حوالے سے یہاں ایک بات عرض کر دوں, گرچہ اس وقت مناسب نہیں ہے کیونکہ گفتگو کا شروع کا حصہ تھوڑا خشک بھی ہو گیا اور ان لوگوں کے لیے عجیب بھی ہو گیا جو ویکینڈ کی وجہ سے آج کی مجلس میں تشریف لائے ہیں اور وہ تین چار دن سے میری بات نہیں سن رہے تھے. لیکن یہاں رک کے ایک مختصر بات عرض کر دوں, اس لیے کہ اس بات کے بہت سارے پریکٹیکل نقصانات ہمارے قوم کے سامنے آ رہے ہیں, چاہے ان کو خود اندازہ نہ ہو. بہت چھوٹی بات ہے, کوئی بہت بڑا میں مسئلہ حل کرنے نہیں جا رہا ہوں, اور وہ یہ کہ بعض اوقات ہمارے یہاں صاحبان ایمان سات رکعت نماز پڑھ دیتے ہیں ظہر کی. اچھا, اصل جو جہاں تک مجھے لے جانا ہے وہ کوئی اور بات ہے, لیکن چونکہ اصول تین مثالیں آج مجھے دینا ہے مجلس کے شروع میں, ابھی سے بتا دوں, اور اصل مثالیں میری دوسری اور تیسری, کیونکہ دوسری اور تیسری مثال وہ ہے بہت 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 احتیاط سے بات کرتے ہوئے, جہاں پہ جو نظریہ ہم دوسروں کے بارے میں رکھتے ہیں اور جو تانا ہم دوسرے کو دیتے ہیں وہ کبھی پلٹ کے ہم پہ آ جاتا, اور وہ یہ ہے کہ ازدواجی تعلقات اور شادی بیاہ کے حوالے سے حرام داخل ہو جاتا ہے, اور جب حرام داخل ہوتا ہے تو پھر جو اس کی اولاد ہوتی. میں بہت احتیاط سے بات کرنا چاہتا ہوں, مجھے پتا ہے کہ چھوٹے بچے اور بچیاں تو مجالس میں نہیں ہیں, لیکن پھر بھی حرام کی اولاد, یہ حلال کی اولاد نہیں. یہ ہمارا بعض روایات کی وجہ سے کچھ کے بارے میں نظریہ بھی ہے, اور جہاں پہ روایت نہیں بھی ہے تو ہم فوراً یہ تانا دے دیتے ہیں. بلکہ بعض اوقات اپنوں کے درمیان بھی جب کسی سے ایسا اختلاف ہو کہ ہم یہ سمجھیں کہ یہ عقیدہ غلط ظاہر کر رہا ہے تو وہاں بھی یہ تانا دے دیتے ہیں. جبکہ یاد رکھیے گا کہ یہ وہ تانا ہے یا یہ وہ ٹونٹنگ ہے یا وہ اعتراض ہے, اس آدمی پر یہ جا ہی نہیں رہا ہے جس کا نام ہم لیتے ہیں, یہ اس کے قابل احترام ماں اور قابل احترام باپ کی جانب اشارہ کیا جا رہا. جھگڑا اس سے ہوا ہے, بات وہاں ہے, لیکن یہ ہمارا آج کا یہ موضوع نہیں. میرا موضوع یہ کہ یہ دو جو مثالیں میں دوں گا, پہلی کے بعد پہلی تو صرف ذہن متوجہ ہو جائے, دوسری اور تیسری تو اس کے ذریعے یہ خرابی ہمارے یہاں بھی آ جاتی. البتہ یہ جو اللہ کی رحمت کا پہلو ہے وہ اپنی جگہ. تو بات یہاں سے سنیے کہ سات رکعت نماز بھی ہمارے یہاں لوگ پڑھ لیتے ہیں. کون؟ بہت ہی مقدس متقی پرہیزگار وہ نمازی جن کی نماز حسینی نماز ہے, یزیدی نماز نہیں. یزیدی نماز کی پہچان کل میں نے قرآن سے ہی کی تھی, فویل للمصلین الذین هم عن صلاتهم ساہون, تباہی ہو, ویل ہو, عذاب ہو, جہنم ہو ان نمازیوں کے لیے جو نماز میں لاپرواہی, بے توجہی, کھڑے ہو گئے آ کے نماز کی صف میں کیونکہ الذین ہم یراؤن, وہ نماز بھی ریاکاری کے لیے پڑھ رہے ہیں. اب بعض اوقات لوگ کہتے بھی ہیں کہ مولانا آپ کی بعض باتیں ایسی ہیں کہ اگر کوئی دشمن سنے گا تو وہ تو ہمارے خلاف اس کو استعمال کرے گا, لیکن میں نے یہ دیکھا بھی اور خود اپنی آنکھوں سے دیکھا, اس لیے کہہ رہا ہوں کہ اب مثلا مجلس کے بعد نماز ہونا, مجلس ختم ہوئی نماز ہونا ہے, تو اب کچھ ایسے لوگ ہیں جن کو نماز نہیں پڑھنا, لیکن وہ ان کو عجیب لگ رہا ہے, اچھا نہیں لگ رہا ہے کہ وہ نماز ہو رہی ہے ہم نماز نہ پڑھیں, وہ نماز کی صف میں آ کے کھڑے ہو جاتے. نماز کی نیت سے نہیں کہ پبلک کی نگاہوں میں ہم آ نہ جائیں کہ نماز نہیں پڑھ رہا. ایک پریشر بن گیا ہے ویسٹرن کنٹریز. پاکستان میں یہ پریشر نہیں بنا ہے, وہاں مسجد میں نماز ہوگی, اسی مسجد کے سین میں کتنے ہی لوگ آپ کو کھڑے باتیں کرتے نظر آئیں گے. دو چار پانچ تو یہاں بھی ہوتے ہوں گے لیکن وہ شاید والنٹیئر ہوتے ہیں. خیر, تو خلاصہ یہ ہے کہ اب یہاں پہ ایک پریشر ہے. میں نے کہا کہ ابھی آپ میرے سامنے واش روم سے نکلے ہیں اور آپ نے وضو بھی نہیں کیا اور نماز پڑھ لی. کہا مولانا وہ تو بس اب سب کے ساتھ کھڑا ہونا تھا, اس لیے ہم اس کے اندر آ کے کھڑے ہو گئے. عشاء کی نماز میں ایک مومن میرے برابر میں آ کے شریک ہوئے, میں خود جماعت میں تھا, جماعت کو اور عالم پڑھا رہے تھے. وہ دیر سے آئے, چوتھی رکعت تھی ہماری تب وہ آئے, اللہ اکبر کہہ کے شامل ہوئے اور اس کے بعد اسی چوتھی رکعت کے جو ان کو پہلی رکعت تھی نماز ختم کر لی. ارے ایک رکعت کی نماز تو کوئی ہے ہی نہیں واجب نماز اسلام میں. اب کہا کہ وہ ہم نے نماز یہ ان کے جملے نہیں ہیں لیکن مفہوم ہے نماز کی وجہ سے کوئی تھوڑی پڑی ہے. وہ بڑا برا لگ رہا تھا کہ سب لوگ جماعت کی صفوں میں کھڑے, ہم اکیلے کھڑے ہوتے آ کے بیٹھ. اب جب جماعت ختم, ہم نے بھی اپنی نماز ختم کر دی, تو قرآن کہتا ہے یہ لوگ, یہ یزیدی نماز ہے, الذین ہم یراؤن, جو ریاکاری کا مظاہرہ کرتے ہیں, ریاکاری دکھانا. اور ان کی پہچان یہ ہے کہ پھر وہ لاپرواہی, ساہون, صاف, غفلت, دماغ کہیں ہے, دل کہیں ہے, خیالات کہیں ہیں, نگاہیں کہیں, کیونکہ وہ اللہ کے لیے تو نہیں پڑھ رہے. اب ایسی نماز جب ہوگی تو یہ مثال اس کے لیے نہیں ہے جو میں دینے جا رہا ہوں. مثال اس کے لیے جو متقی ہے, پرہیزگار ہے, خوف خدا رکھنے والا ہے, نماز کو نماز سمجھ کے پڑھ رہا ہے, نماز کو کربلا کی کہ جہاد کا اہم ترین پارٹ سمجھ کے پڑھ رہا ہے, نماز کو اس لیے پڑھ رہا ہے کہ 13 رجب کو کعبے میں پیدا ہوتے ہی علی نے سب سے پہلے پیغام نماز دیا ہے, وہ اس لیے نماز پڑھ رہا. اب ہوتا کیا, ہوتا یہ ہے کہ وہ نماز پڑھ رہا ہے, دو رکعت نماز پڑھی, نماز میں کچھ ایسی اس سے غلطیاں ہو گئی کہ جس کا شریعت میں تو کوئی اور علاج ہے. مثلاً اس نے تشہد چھوڑ دیا, بطور مثال ایک سجدہ چھوڑ دیا غلطی سے, تب اس کا تو علاج ہے, نماز تمہاری بالکل صحیح ہے, بالکل ویلڈ ہے, مکمل کرو, بعد میں سجدے کی قضا کر لو, بعد میں تشہد کی قضا کر لو. مسائل بیان کرنا میرا مقصد نہیں تھا اور نہ ہی میں اس لیے خشک بحث چھیڑ رہا ہوں تاکہ کل مجمع کم ہو تو میں وقت پہ آ سکوں اور مجھے وہ بہت لمبی کیو میں نہ کھڑا رہنا پڑے. باتوں میں بات آ گئی ہے اس لیے عرض کر رہا ہوں کہ اب اسلام نے علاج بتائے لیکن بعض ایسے لوگ ہیں مطمئن نہیں ہوتے, کہتے ہیں ضرورت کیا ہے ایسی ٹوٹی پھوٹی کٹی پھٹی نماز کی, ہم یہ نماز چھوڑ کے پوری نماز دوبارہ پڑھ رہے ہیں. یا ویسے ہی نماز نہیں پڑھی جا رہی, کہاں یہ بیچارہ جو آدھی نماز پڑھ چکا ہے اس کے بعد ایک اور نماز پڑھنے کو تیار. مگر اسے ایک چیز کا خیال کرنا ہو اور وہ یہ کہ جو نماز یہ چھوڑنے جا رہا ہے اس وجہ سے کہ اس میں کوئی ایسی غلطی ہو گئی کہ اس کا دل مطمئن نہیں ہے. اچھا, اکثر مراجع تو کہتے ہیں کہ اس کی وجہ سے نماز کو چھوڑنا جائز ہی نہیں, پہلے وہ نماز مکمل کرو پھر دوبارہ نماز پڑھو تو کوئی حرج نہیں. صرف آغا سیستانی اس وقت کے مراجع میں واحد مرجع جو کہتے ہیں کہ واجب نماز بھی آپ توڑ سکتے ہیں, گناہ نہیں. تب یہ کہ دل مطمئن نہیں ہوا دو نماز دو رکعتوں کے بعد کہ اس میں یہ غلطی ہو گئی وہ غلطی ہو گئی, چھوڑو نماز دوبارہ پڑھ لو, کیا حرج ہے. یہ کتنا متقی پرہیزگار اور کتنا خوف خدا رکھنے والا اور فضیلت نماز اور اہمیت نماز سمجھنے والا, مگر اب اس نے نماز چھوڑی اور دوبارہ نئی نیت کر کے فوراً 4 رکعت اور نماز پڑھ. کیا یہ کہنے سے کہ میں وہ جو 2 رکعتیں یا 1 رکعت پڑھ چکا ہوں چھوڑ رہا ہوں, نماز چھوٹ جائے گی؟ نہیں, وہ چل رہی. وہ 2 رکعتیں آپ نے پڑھ لی تھی, 4 مزید آپ نے پڑھی تو آپ کی نماز 6 رکعت مانی جائے گی, وہ خود بخود جا کے اس سے مل جائے گی. جیسے کئی جگہ پہ ایسا ہوتا, بینک اکاؤنٹ تھا میرا اپنے بیٹے کے نام پہ, پھر وہ بیٹا بڑا ہو گیا, میں نے کہا نام نکالنا ہے, میں اپنا اکاؤنٹ الگ اس کا نام نکال دو. کہا نہیں, پہلے وہ اکاؤنٹ کینسل ہوگا, اس کے بعد ایک نیا اکاؤنٹ کھلے گا آپ کے نام سے. ایئر لائن کا ٹکٹ تھا, ذرا سا پھر وہ دوسری کچھ دعوتیں آ گئی تو اس کو تھوڑا سا بدلنا پڑا. مثلاً ٹورنٹو سے واپسی تھی, کہا کہ نہیں مونٹریال سے واپس ہونا ہے, کہا پہلے یہ ٹکٹ کینسل ہوگا پھر نیا ٹکٹ ایشو ہوگا. ساری باتیں ویسی ہوں گی جیسے آپ چاہتے ہیں, لیکن پہلے وہ کینسلیشن پھر نہ. نماز کا بھی یہی اصول, پہلے وہ 2 رکعت نماز کینسل کرو اور اس کے بعد نئی نماز پڑھو تو یہ سیپریٹ ہو جائیں گے. وہ کینسل تو ہم نے کر دی تھی, ये ख्याल करके कि भाई छोड़ो उसको, इसका ख्याल करने से कैंसिल नहीं होती है, बाकायदा वो नमाज तोड़ो। नमाज कैसे टूटती है? मुंह हटा लो। नमाज कैसे टूटती है? कुछ खा लो। नमाज कैसे टूटती है? जानबूझ के कहकहा लगा दो। पहले वो दो रकात तोड़ो, उसके बाद जब नमाज पढ़ोगे तो ये अब नमाज नहीं मानी जाएगी। अगर वो नमाज तोड़े बगैर सिर्फ दिल में ख्याल किया कि उसको छोड़ के नई नमाज पढ़ रहे हैं, वो रकतें भी नई रकत से मिलकर 6-7-8 रकत की नमाज बना देगी। अच्छा, अब ये गलती अपनी जगह गलती है, लेकिन इससे नमाज गलत है। अब आगे आइए अगला मरहला। हज अगर किसी का गलत होता है तो हज तो शुरू इस बात पर होता है कि बीवी आप पे हराम है, बीवी पे उसका शौहर हराम। यह हलाल होगा जब हज सही तरीके से मुकम्मल करोगे। मैं बहुत स्ट्रांग मसाला नहीं बना रहा हूं, लाइल्मी की वजह से अगर गलतियां हो जाएं तो हमारे यहां वो गुनाह भी नहीं माना जाता, वो औलाद भी गलत नहीं मानी जाती। लेकिन जो ताना हम दूसरों को देते हैं कि जब आप निशा नहीं करते औलाद हराम है, वो ताना इसमें भी आता है। वो क्या? और आजकल ये बहुत हो रहा, खाने काबा के गिर्द घूमना हज का लाजिम हिस्सा, हर एक को मालूम। ये मजलिस तो लग ही नहीं रही है, लेकिन चूंकि नमाज और हज इताअत की एक ट्रेनिंग है जिस तरफ मेरा मौजू जा रहा था। और फिर आखिरी मिसाल तो मैं दूंगा जो लश्कर इमाम में शामिल होने की ट्रेनिंग, तीन मिसालें थी और तीनों मिसालों का खुलासा एक जुमला कि पहले वाली इबादत को कैंसिल करो फिर दूसरी इबादत शुरू करो तो ये दूसरी इबादत सही मानी जाएगी, और अगर पहले को कैंसिल नहीं किया ये उसके साथ मिलकर सारा मामला गड़बड़ होगा। खाने कामा का तवाफ, 7 चक्कर लगाना। अभी हमने चक्कर लगाया, एक चक्कर लगाया या दो चक्कर लगाए हज वाले, ये इसलिए भी कहा कि खाने काबा का तवाफ बगैर हज की नियत के भी आप कर सकते हैं, बल्कि वो तो वहां की अहम तरीन इबादत है, वो सुन्नत तवाफ नहीं जो हज का हिस्सा। बहुत ज्यादा धक्के लगे, बहुत प्रेशर मजमे खाया कि अब आप कंफ्यूज हो गए कि मैंने जो दो राउंड लगाए हैं, ये दो सर्किट, ये दो चक्कर, ये सही रहे कि सही नहीं रहे। इतनी खुली खुली गलती भी नहीं हो, लेकिन जो लोग करके आए हैं आजकल के जमाने में उनको मालूम कि अब दिल फैसला नहीं कर पा रहा, मजा भी नहीं आ रहा उस तवाफ में, इतने धक्के लग रहे हैं, इतना कोई दाएं से ग्रुप जा रहा, कोई बाएं से ग्रुप जा रहा, कोई सर के ऊपर से गुजरा जा रहा, कोई पैरों के बीच से निकला जा रहा। दुनिया भर की कौमें आती हैं, वो लंबी तड़ंगी भी आती हैं और इतनी छोटी छोटी मुन्नी मुन्नी भी आती हैं कि जो मैंने कहा कि कोई पैरों के बीच से निकला जा रहा। अब दिल मुतमइन नहीं हो रहा है कि ये हज और ये तवाफ ये रोज वाली इबादत तो है नहीं, जिंदगी में एक बार आए हैं और इतना अहम अमल, चलो छोड़ो, दोबारा नियत करके दोबारा शुरू कर देते। हाँ, बस ये हो गई गड़बड़। दो चक्कर आपने लगाए हैं, आपने कहा छोड़ो, नए सिरे से आपने 7 चक्कर लगाए, आपका तवाफ गलत हो गया क्योंकि आपने 9 चक्करों का तवाफ किया। वो दो जो है वो खुद बखुद आपके ये कहने से कि छोड़ दो वो छूटेंगे नहीं, वो स्टिल अभी बाकी है अपनी जगह पे, और आपने फिर 7 चक्कर लगा लिए तो उसमें मिलकर ये 9 हो गए। तवाफ के अंदर, वाजिब तवाफ के अंदर याद रखिएगा, चक्करों की तादाद में शक भी हो जाए तो वह तवाफ बिल्कुल गलत हो जाता है, या तो यकीनन आपने तवाफ में 2 चक्कर बढ़ा दिए। और ये गलती सबसे ज्यादा होती है, नमाज वाली गलती इतनी नहीं होती है, ये हज वाली गलती समझा समझा के लोगों को ट्रेनिंग दे दे के किताबों में लिख लिख के मजलिसों में बयान, पहले मैं मजलिस में नहीं बयान करता था, लेकिन लोग कहते थे मौलाना मक्के की आपकी तकरीर तो वो लोग सुनेंगे जो आपके ग्रुप के। कभी कभार मजलिस में भी, और इत्तेफाक देखिए कि आज वीकेंड की मजलिस में ये बात आ गई जहां बहुत सारे मोमिनीन अकीदत और शहजादी ज़ैनब को पुरसा देने के लिए आए हैं, ये सारी बातें उनको नहीं सुनना। लेकिन चूंकि मसला बहुत अहम, नतीजा क्या निकला कि आपने सवाब में 7 के 9 चक्कर कर दी, आपकी नियत 7 की हो गए 9, वो तवाब गलत हो गया, तो उसके बाद के सारे अमाल गलत हो गए, तो जो हम दूसरों को ताना देते हैं पलट के तो आ गया कि हराम पहना था बीवी हराम हो गई थी, तुमने अभी सही हज ही नहीं किया तो बीवी तो हलाल हुई नहीं, और फिर आके जो इतनी औलादे पैदा कर ली। शरण मसला ऐसा नहीं, क्योंकि शरण गैरों के लिए भी ऐसा नहीं, अगर किसी मुसलमान की फिक्र में तवाफ और निशान नहीं और इसलिए वो उसको छोड़ के आ रहा है तो उसकी औलाद में कहीं से हुरमत नहीं आएगी, लेकिन हमारे लोग नहीं समझते। इसलिए मैं जब नहीं समझते हैं तो जो लोगों का मिजाज है उसी एतबार से अपने हज की बात कर रहा हूं। तड़प के लोग कहते हैं मौलाना कभी ऐसा दिन आएगा कि आप हमारी कोई अच्छाई बयान करेंगे, हमारी बुराइयां बताते रहते हैं, दूसरों की भी तो बताइए। लेकिन इसके नुकसानात, ये जो रिवायत का जुमला है कि आखिरी जमाने में अगर 70 बच्चे पैदा होंगे तो उसमें 69 के नसब में गड़बड़ होगी। अब वह गड़बड़ इस एतबार से नहीं कि वह काबिल एहतराम खवातीन ने कोई फेले हराम और गुनाह किया, इस किस्म की खराबी है। तो अब उसका तरीका क्या है जो अभी आपने शुरू में सुन ली, पहले वो दो चक्कर आप कैंसिल कीजिए, इसके बाद नए 7 चक्कर लगाइए। वो दो चक्कर कैसे कैंसिल होंगे, जो नमाज का तरीका था कि कैसे नमाज की 2 रकतें कैंसिल है, कोई ऐसा काम करे जो नमाज तोड़ देते यानी चेहरा हटा दे। इसीलिए बहुत सारे मोमिनीन कराम ऐसे हैं जो हर नमाज के इख्तिताम पर अपना चेहरा हटा देते हैं ताकि जो नमाज आपने अभी पढ़ी वो लीगली और ऑफिशियली कंप्लीट मानी जाए। अब यहां तवाफ के अंदर चेहरा हटाने से तो तवाफ नहीं टूटता, जो चीजें तवाफ तोड़ने वाली है उनमें से कोई एक काम कर मजमे से निकल के जाइए, आधे घंटे के बाद आ जाइए, आधे घंटे का गैप अगर आ जाए चक्करों के बीच में तो वो तवाफ खुद ब खुद कैंसिल। या ये कि मजमे से निकल के जाइए 2 रकत नमाज पढ़ लीजिए, कोई भी अगर तवाफ के चक्करों के बीच में आपने नमाज पढ़ ली है तो वो आपके जितने चक्कर थे वो कैंसिल हो गए। बहरहाल कुछ ना कुछ ऐसा अमल करना होगा। और मैं आपको यकीन दिलाता हूं कि पिछले 2-3 सालों में इतना मजमा बढ़ गया है तवाफ के दौरान कि जो गलती मैंने अभी आपको बताई है ये मोर देन 70% मोमिनीन और मोमिनात करके आ रहे, लाइल्मी है, जानबूझ के नहीं कर रहे, तो वो नुकसानात नहीं आ रहे। लेकिन बहरहाल हज मुकम्मल हज नहीं रहा। अच्छा, ये दूसरी मिसाल, तीसरी मिसाल तो देने की जरूरत नहीं क्योंकि ये उलमा आजकल बहुत दे रहे। लेकिन जब एक ही मौजू और हमारा मौजू इताअत है, उसके अंदर नमाज और हज शामिल था, तीसरा फिलहाल शामिल नहीं था, मगर जब यहां तक बात पहुंची है और बहुत ही वो मुख्तसर बात, बाज जगहों पे रवाज है, मैं कितनी एहतियात से बात करूं कि कोई गलत मैसेज भी ना जाए और सही मसला भी पहुंच जाए। बाज जगहों पे ये रवाज है कि शादी से पहले बाज हराम चीजों से बचने के लिए लड़के और लड़की के दरमियान सीगा पढ़ा दिया जाता है या टेम्परेरी मैरिज हो जाती और उसके बाद फिर जो भी वालिदैन ने तय किया उसके एतबार से जो असल परमानेंट निकाह है वो होता। मगर वहां भी यही गलती हो रही कि अगर वो टेम्परेरी मैरिज का पीरियड चल रहा है तो जब तक कि वो मुकम्मल नहीं होगा परमानेंट निकाह जिसे हम लोग निकाह कहते वो हो ही नहीं सकता, वो हो ही नहीं सकता। अगर किया गया तो ये दूसरा वाला निकाह गलत गलत है, हुआ ही नहीं निकाह, वो टेम्परेरी मैरिज थी मसलन 1 साल के लिए, 10वें महीने में कहा कि भाई अब 2 महीने और क्यों इंतजार करें, जो मकसद था वो हासिल हो गया, लड़के लड़की ने एक दूसरे को समझ लिया, तैयारियां हो गई हैं, चलो अभी से निकाह कर दो और 2 महीने अभी बाकी। तो ये जो निकाह किया गया गलत हो गया और वो जो पुराना निकाह 2 महीने बाद वो मुकम्मल हो गया, ये लड़का और लड़की एक दूसरे पे हराम हो गए, नामहरम हो गए, हत्ता ये कि देखना तक हराम, वहां पूरी जिंदगी गुजरेगी। क्योंकि पहले पुराना वाला कैंसिल करो निकाह, इसके बाद नया पढ़ सकते हो। जो निकाह पढ़ा जाता है वो क्या होता है, मैं इस लड़की को इस लड़के के निकाह में देता हूं, वो तो है ही ऑलरेडी, चाहे टेम्परेरी मैरिज हो लेकिन वो निकाह तो है ना हमारे यहां, हरामकारी तो नहीं है ना। कहते हैं कि मैं देता हूं, देता क्यों, तो है ही ऑलरेडी। तो ये जो अभी आपने कहा कि मैं दे रहा हूं निकाह में, ये जुमला गलत हो गया। और इसके फिर नुकसानात ये हुए कि अब ये लोग बगैर शादी के जिंदगी गुजार रहे हैं, जानबूझ के ये अमल नहीं कर रहे, दूर दूर तक जहन में ये ख्याल भी नहीं। तो मैं असल मसले की खराबी नहीं बता रहा, मैं तीनों में सोल्यूशन बता रहा कि जब कभी ऐसा मरहला आ जाए, ये देखे तीसरा वाला बहुत सेंसिटिव इशू है, मगर तीनों में सबसे नुकसानदेह भी यही इशू है। इसलिए मुझे इतनी बात आज अर्ज करना पड़ी कि पहले उसको कैंसिल करें, वो जो नमाज को पहले कैंसिल करें, सिर्फ मुंह फेर ली, कितना 5 सेकंड का अमल और इससे आपकी नई नमाज सही हो जाएगी। ये 5 सेकंड का अमल शैतान नहीं करने देता है और वह 5 मिनट की जो 4 रकत आपने नई नमाज पढ़ी वो बातिल हो जाती। 5 सेकंड बचाने के लिए 5 मिनट की वो नमाज जो कितने बेहतरीन नियत के साथ पढ़ी गई, वो जो तवाफ का दो चक्कर लगाए उसको कैंसिल करे, फिर सात चक्कर लगाई। अब ये जो मजमा मैं बता रहा हूं इसके अंदर तवाफ कम से कम डेढ़ घंटे में होता, वो डेढ़ घंटे की आपने जहमत बर्दाश्त की, पता चला वो सब बेकार चली। सिर्फ दो रकत अगर आप नमाज मजमे से हटके पढ़ के आ जाते, वो पांच मिनट की नमाज पढ़ लेते तो ये डेढ़ घंटे का तवाफ गलत ना होता। और यहां पे तो आधे मिनट का जुमला है कि जो मुद्दत बाकी है वो हम माफ करते हैं, और इसके बाद निकाह सही हो गया। तो ये वो चीजें हैं जो मैं दो दिन पहले अर्ज कर रहा था कि क्या पैसे की मोहब्बत में कोई आदमी सिजदेगाह का खुम्स रोकता, या चंद सेंट बचाने के लिए क्या कफन का खुम्स रोकता? नहीं, लाइल। और यही ज़हूर इमाम के लिए भी एक बहुत अहम कंडीशन है इताअत के बाद। और यही कल रात के मसाइब में बयान करना था, वक्त नहीं रहा था, कि रजुल फकी कह के हबीब इब्ने मुज़ाहिर को बुलाया गया। हबीब की न शजाअत को अहमियत दी गई, न मोहब्बत को अहमियत दी गई, यानी सारी चीजें अहम थी, सबसे अहम न बचपने की दोस्ती को, रजुल फकी ये इल्म दीन जानने वाला मर्द है। क्योंकि ये सारे ब्लंडर, अब जितना ऊंचे लेवल का आदमी होगा उसकी गलतियां भी उससे उतनी ही बड़ी होती। हमारे एक बहुत ही मशहूर मर्जे का वाकया है, बयान नाम नहीं लेता हूं, ऐसे वाकयात, बारिश हो गई नजफ और जमीन पे पानी जमा हो गया और कीचड़ हो गया, सामने से देखा कि एक बच्चा आ रहा है, ये बच्चा जो जा रहा है इसको रास्ता दे दीजिए, इसी एज का होगा, वो आने वाला बच्चा, ये जाने वाला है वो आने वाला। एक मरतबा इन्होंने देखा, कहा बेटा संभल के चलो, बारिश है, जमीन स्लिपरी है, फिसल गए, हाथ मुंह भी टूट सकता है, फ्रैक्चर भी हो सकता है। लेकिन था बहरहाल बहुत ही होशियार बच्चा, कहा कि आपकी नसीहत का शुक्रिया, मैं तो एहतियात करूंगा, लेकिन मुझसे ज्यादा आप एहतियात से चले, आप अगर फिसल गए तो कितने लाख लोगों के अमल जो है वो गलत हो जाएंगे। अब ये वो जमीन पे पैर फिसलने वाला मसला नहीं है, यह है कि अगर मर्जी से गलती हो जाती, अगर मुश्ताहे से गलती हो जाती तो उसके नुकसान कितने ज्यादा होते हैं। तो मर्जी और मुज्तहिद तो मैंने सिर्फ बात समझाने के लिए कहा, बात तो इमाम ने कहा कि ये आम मोमिनों से ये तुम्हारा प्रॉब्लम नहीं है, मर्जी को देखभाल करने के लिए हम मौजूद, लेकिन लश्कर इमाम में जो शामिल होगा उससे अगर गलती हो, और गलतियां डेवलप इसी तरह होती, पहले नमाज की लापरवाही, फिर हज की लापरवाही, फिर निकाह की लापरवाही, मगर बात कहां से घूमती हुई कहां पहुंच गई। आइए मंजिल मसाइब का वक्त आ रहा, आइए असल बात को इख्तिताम तक पहुंचाया जाए कि कुरान करीम ने यहां महया असल हमसे डिमांड की, पूरी जिंदगी में अल्लाह की इताअत करना, लिल्लाह रब्बिल आलमीन, मेरी जिंदगी उसके लिए, बस खत्म बात, दैट्स ऑल। जब आपने कह दिया उसके लिए है तो हर काम उसकी मर्जी से करना, मगर आगाज किया नमाज से, कि नमाज वो ट्रेनिंग बनती जो तीन दिन से बात हो रही थी। लेकिन इसके बाद रोजा, इसीलिए आए थे इन्ना सलाती व नुसुकी, नुसुक के दो माने, दोनों मेरे मौजू का हिस्सा है, लेकिन बहुत जल्दी मैं आगे बढ़ रहा हूं। नुसुक का एक मतलब है इबादतें, तो रोजा आ गए, नुसुक का एक मतलब है हज, तो वह हज पे बात मुकम्मल होगी कि तीन इबादतें ट्रेनिंग, वो रोजाना की ट्रेनिंग है, रोजाना में भी पांच मरतबा, और उसके बाद साल में एक दफा की ट्रेनिंग रोजा। रोजा क्या? नमाज के मुकाबले में ज्यादा देर होता, 16 घंटे 18 घंटे 12 घंटे खाना है नहीं खा रहे और भूख भी लगी, जो हलाल तरीन नेमतों में से एक है वो हमारे सामने है लेकिन नहीं जा रहे उस तरफ, और वो सारी चीजें अब ये पूरे रोजे के मसाइल बता के आज की मजलिस को बिल्कुल ही खुश्क नहीं करना चाहता, ऑलरेडी बहुत ज्यादा खुश्क हो गई। लेकिन वो ट्रेनिंग है कि नहीं? जिस तरह से नऊज़ुबिल्ला ये गलत ना हो जाए, शिकारी कुत्ते को ट्रेन किया जाता है, फिर जब ट्रेन होता है तो क्या ट्रेन होता, मुंह को खून भी लग गया है लेकिन जब तक कि आका इशारा नहीं करेगा वो आगे नहीं बढ़ेगा, वो वाला जो उस गुस्से का कंट्रोल उस कुत्ते में होता है वो मोमिन में नहीं पैदा हो रहा, क्योंकि वो ट्रेनिंग पूरी नहीं ले रहा। रोजा, और फिर सबसे आखिर में मरहला आता है जिंदगी में एक बार हज। अलबत्ता रिवायतों की रोशनी में हमारे सारे महाराज खास तौर पर आयतुल्ला सिस्तानी लिखते हैं कि अगर अल्लाह ने साहिब हैसियत किया है तो हर 5 साल के बाद अपने हज को रिपीट करो। बहुत 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 इसकी ताकीद कि अगर हमारे इख्तियार में होता तो फतवा भी दे देते कि ये वाजिब है हर 5वें साल, लेकिन खैर ये तो मर्जी के इख्तियार में भी नहीं। मरहूम आयतुल्ला खुई का वो जुमला कि हम शरीयत बताते हैं, हम शरीयत बनाते नहीं हैं, वहां हाथ पांव कटे, लेकिन बहुत ज्यादा ताकीद। ये है बड़ी ट्रेनिंग, जो नमाज से ट्रेनिंग शुरू हुई 5 मिनट की, वो हज में जाके मुकम्मल होती, और हज की ट्रेनिंग जरा सी पेचीदा ट्रेनिंग है। देखिए रोजे में क्या है, खाना हराम, खत्म बात। अब आपको इस बहस में नहीं पढ़ना है कि बिरयानी पक्की है कि नहारी पक्की है कि पोर्क पक्का है कि हिंदू के हाथ का गोश्त पक्का है कि नमाज शब पढ़ने वाले शिया कसाई के हाथ का पक्का हुआ खाना। हराम तो हराम, ये आसान होता है, वहां मुश्किल होती है जहां कहा जाए कि ये चीजें आधी हलाल है आधी हराम है और तहकीक तुम करो। ये जो अभी आगा खुई का जुमला मैंने अर्ज किया था ना, ये मैं खुद उस वक्त मौजूद था। बहरहाल मेरा बचपना था, बहुत ज्यादा बचपना भी नहीं, लेकिन ये है कि 12-13-14 साल की उम्र, और एक खातून बहस कर रही थी उनसे। अच्छा वो बहस उन मानों में नहीं जो हमारे यहाँ की औरतें करती हैं, बहुत अदब और एहतराम के साथ, कि ये जो आपका फतवा है कि ये वाले म्यूजिक हलाल है और ये वाले म्यूजिक हराम है, ये हमको कंफ्यूज किए दे रहे हैं, क्योंकि हम अपने बच्चों से बात करते हैं, वो कहते हैं ये हलाल म्यूजिक। तो अब ये जो कंफ्यूजन हो जाता है कि ये आधे हलाल म्यूजिक आधे हराम म्यूजिक, भाई हमारे घर का माहौल, खातून कह रही इराकी थी, हमारे घर का माहौल नहीं है हमारे घर में म्यूजिक, आपके इस फतवे की वजह से हमारे बच्चे वो म्यूजिक सुन रहे हैं, बहस करते हैं तो कहते हैं ये हलाल म्यूजिक, हम कंफ्यूज हैं, तो आप एक फतवा दे दीजिए, हलाल हराम को छोड़े कह दे म्यूजिक हराम, ताकि इस बहस में पढ़ने की जरूरत ही ना पड़े कि ये जो एडवर्टाइज के साथ म्यूजिक आती है ये हलाल है कि नहीं, और वो जो न्यूज के शुरू में म्यूजिक आती है वो हलाल है कि हलाल नहीं। ये तो अब दुनिया बहुत आगे बढ़ गई है, जबकि मैं बात कर रहा हूं ये 35 साल पुराना तो वाकया है। वाकई ऐसे मजहबी घराने थे कि जहां पूरे मुकम्मल म्यूजिक बंद होती थी, जैसे जो मेरी एज के लोग हैं बल्कि मुझसे भी थोड़े छोटे वाले, आपको याद होगा पहले पाकिस्तान में आशूरे के दिन रेडियो और टेलीविजन पर किसी किस्म की कोई म्यूजिक नहीं होती, तो उस अंदाज का जिन घरों का माहौल, तो वो तो फ्रस्ट्रेशन में कहती है कि दे दे फतवा, क्या सारी म्यूजिक हराम, खत्म बात। अब ना हमें कंफ्यूज होना है ना हमारे बच्चों, हमारे बच्चे बागी नहीं, वो दीन की मुखालिफत नहीं करना चाहते, वो गुनाह के लिए एक्सक्यूज नहीं लाना चाहते, लेकिन कहते हैं मसाला जब ये है तो हम इस पर अमल कर रहे हैं। तब आगा खुई ने मेरे सामने ये जुमला कहा था कि हम शरीयत बताते हैं, हम शरीयत बनाते नहीं, जो हदीस इमाम में है वही फतवा मैंने आपको दिया। लेकिन वाकई ये मुश्किल मसाला तो है, रोजे में ऐसा नहीं, पीना हराम है अब हर चीज, चाहे वो शराब हो चाहे वो जमजम का पानी, खत्म बात। पता चल गया आदमी को कि हाथ बांध के रखना, खाना हराम, यही नमाज का मसल। हज में तो ऐसा नहीं, हज में क्या कि आधी चीजें हलाल है तो आधी चीजें हराम, अब हर हर लुकमे के ऊपर ख्याल करना पड़ रहा है ये हलाल है कि हराम। देखिये ट्रेंडिंग बढ़ रही, मैं बहुत ज्यादा इसको नहीं वाजे करना चाहता वरना मेरा असल मौजू कहां जाएगा, आज तो आधी तकारीर हो गई, लेकिन मिसाल दे रहा हूं कि देखिए वहां हर चीज में एहतियात, ऐसी एहतियात, भाई हराम है तो दूर हो गए, नहीं दूर भी नहीं होना, बिरयानी, बहुत ज्यादा चावल सऊदी अरब में हज में इस्तेमाल होते हैं, अब 3 दिन का तो आपका हराम है, 4 दिन भी हो जाते हैं फाके तो नहीं करेगा, चावलों में वहां जाफरान बहुत डालते हैं, अब आपके सामने पक्के हुए चावल आए, चाहे सादे हो चाहे बिरयानी हो चाहे वो अरब पिलाव हो जो भी हो, हर लुकमे में देखना पड़ता है जाफरान तो इसमें नहीं, खा भी रहे हो नहीं भी खा रहे, और ये इतना बड़ा मसाला बन जाता। मगर ये ट्रेनिंग आगे बढ़ रही, एक तो था बिल्कुल हाथ ही नहीं लगाना, वो ट्रेनिंग आसान, वो आप अपने छोटे बच्चों को सिखाते और बास चीजों में कह देते कि बेटा बड़े हो गए तो फिर तुम्हें तफसील खुद ही पता चले। चाय चाय खास तौर पे अराफात की सुबह, जो लोग हज करके आए हैं वो तो मजा ले रहे होंगे, जिन्होंने हज नहीं किया وہ اس وقت اکتا تو رہے ہوں گے لیکن اللہ جلد از جلد انہیں حج پر اور عرفات کے میدان میں لے جائے تو یہ چیزیں ان کو مزیدار لگیں گی. عرفات کی صبح پورا دن آج بہت اہم دن ہے, اعمال کرنا ہے, اہم ترین دن ہے اعمال کے اعتبار سے. بھائی اس سے اندازہ کریں کہ روزے جیسی اہم عبادت. مسئلہ کیا ہے, عرفہ کا روزہ مستحب ہے لیکن اگر اس کی وجہ سے اعمال میں کمزوری ہو تو یہ روزہ مکروہ, چھوڑ دو روزہ. دعائیں زیادہ اہم ہو گئی ہیں صرف یہ عرفات کے لیے مسئلہ, ورنہ روزہ سومولی بہترین عبادت, عرفات میں ہے کہ مکروہ. پوچھا گیا امام سے, پوچھا گیا جو ہر مرجع نے لکھا کہ بھائی دعاؤں میں کمزوری ہو اس سے مراد کیا. ایک تو یہ مراد ہے کہ ہم 50 دعائیں پڑھتے کمزوری ہے تو 40 پڑھیں گے. ہم نے کہا یہ کمزوری نہیں, ہم پوری دعائیں پڑھیں. کہا نہیں, دونوں چیزیں آ گئیں, قلت کم اور کیف, تعداد میں بھی اور کنسنٹریشن میں بھی. پڑھیں گے پوری دعا لیکن پیٹ بھرا ہو تو جتنی توجہ ہوگی اتنی توجہ نہیں رہے گی. کہا چھوڑ دو روزہ, چھوڑ دو عرفات کا سنت روزہ, چھوڑ دو. کیوں, اعمال اہم. اب صبح کا وقت, چائے نہیں ملی ہے, سر میں درد ہو رہا, وہاں چائے کا انتظام ہے اور پتہ نہیں کیا وہاں کا ماحول ہے کہ آج کل بہت, میں پریکٹیکل مسئلہ بتا رہا ہوں, ہر قافلے کو یہ مسئلہ پیش آ رہا ہے اور ایک ایک حاجی پر 15-15 بکرے صرف اس وجہ سے واجب ہوئے. تفصیل میں نہیں جا رہا ہوں, یہ تو کچھ تقریری آج کچھ اور بن گئی, میں تو خود حیران ہوں, میں پڑھ کے آ رہا ہوں, میری خود سمجھ میں نہیں آ رہا میں کیا پڑھ رہا ہوں. ہوتا یہ ہے کہ وہاں چائے میں الائچی ضرور ڈالتے اور حالت احرام میں جو خوشبو حرام ہے اس میں الائچی دا ٹاپ آف دا لسٹ, زعفران اور الائچی. اب ہر گھونٹ میں خیال کرنا پڑتا ہے کہ پتہ نہیں اس میں الائچی ہے اس چائے میں کہ نہیں, یا تو بالکل چھوڑ دو پینا ہی نہیں ہے چائے, یا بالکل فری ہینڈ کی اجازت. اب بیچ کی بات آ گئی کہ نہیں, ہر گھونٹ پہ چیک کرنا ہے, ہر لقمے پہ چیک کرنا. یہ وہ ٹریننگ بڑھ رہی ہے, اطاعت کی ٹریننگ. اب واقعا جہاں پہ لوگ جن کو یہ مسئلہ ان کے قافلے والے بتاتے ہیں, بعض جگہ تو مسئلہ بتایا بھی نہیں جاتا, قافلے والے کہتے ہیں کہ بھائی ہم مسئلہ بتا دیں گے اور وہاں چائے تو الائچی ہی کی بنا کے وہ عرب دے گا, تو مصیبت ہماری ہوگی کہ لوگ کہیں گے بغیر الائچی والی چائے لے کر آئی آپ ہیں قافلے کے لیڈر, کون اس زحمت میں پڑے, وہ جانے ان کا کام جانے. آدھی حد تک یہ بات صحیح بھی ہے, پوری نہیں. تو آپ مسئلہ یہ کہ ہر لقمے پہ احتیاط, ہر گھونٹ پہ احتیاط. اور یہ تو میں نے بہت جلدی جلدی کی مثالیں دے دی. آپ کہیں گے جلدی کی مثالیں, ایک گھنٹہ لے گئی تو دیر کی مثالیں کتنی ہوتی ہیں. سورہ بقرہ سے آدمی گھبراتا ہے سورہ فیل کو دیکھ کر, ہاتھی اور بقرہ اور گائے, لیکن میں ادھر نہیں جا رہا, بات کو ختم کرتا ہوں. حج ٹریننگ بڑھ گئی, 3 دن تو مسلسل آپ کا احرام رہتا, خوشبو جو ہے وہ احرام اترنے کے بعد بھی حرام ہے, ہر ایک کو پتا, مجھے بتانے کی ضرورت نہیں. تو اب یہ ساری ٹریننگز وہ ہیں جو آپ کو اصل میں لے جاتی ہیں اطاعت کا. اس کا مقصد یہ ہے کہ یہ خالی مسلح کی حد تک تم نہیں ہو اطاعت گزار, اور خالی خانہ کعبہ کی حد تک نہیں ہو تم اطاعت گزار. اب تمہیں یہی جذبہ پوری زندگی میں نافذ کرنا ہے, ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین لا شریک لہ بذلک امرت و انا اول المسلمین. میری نماز بھی پوری اللہ کے لیے, میری زندگی بھی پوری اللہ کے لیے ہے, اس نے حکم دیا ہے, میرا کام اس کے حکم کو ماننا. یہ منزل ان عبادتوں کے ذریعے سے ہمیں اور آپ کو بتائی جاتی ہے. اور جیسا کہ میں نے جملہ اس سے پہلے عرض کیا کہ اس کی بہترین اور مکمل ترین مثال میدان کربلا. جتنی مکمل اطاعت امام آپ کو وہاں پہ نظر آئی, یہ جتنی مثالیں دی جا رہی ہیں وہ سب آپ کو میدان کربلا میں نظر آ رہی ہیں. یہاں رک کر اب اطاعت ہی کے حوالے سے ایک چھوٹی سی بات, مولا متقیان پر جو اعتراضات عام مسلمانوں نے بھی کیے, دیکھیں علی کی محبت تمام مسلمانوں میں مشترک نظریہ, تمام مسلمانوں میں مشترک عقیدہ, پورا عالم اسلام مانتا, جو نہیں مانتے ہیں ان کو عالم اسلام اسلام سے خارج بھی سمجھتا, علی کی محبت. لیکن علی سے محبت کرنے والوں نے میرے مولا کی ظاہری خلافت کے حوالے سے میرے مولا پر کچھ اعتراضات کیے. اب میں وقت نہیں ہے تو میں جملوں کو بنا سوار کے نہیں پیش کر رہا ہوں, और अपनी कौम की ट्रेजेडी भी बयान कर दूं। आज दुनिया के बहुत से इलाकों में इंक्लूडिंग टोरंटो मेरे मौला के हवाले से साहिबान ईमान में कुछ इंटेलेक्चुअल्स और पढ़े लिखे हैं जो हफ्ते में या महीने में एक दिन जमा होते हैं और अली की गलतियां जो हैं वो ढूंढ ढूंढ के निकालते हैं कि मेरे मौला ने कहां कहां पे वो गलतियां की जिसके नतीजे में इस वक्त आलम इस्लाम और आलम तशय्यो मसाइब में मुब्तला, इंक्लूडिंग टोरंटो। लेकिन बहरहाल वो गलतियां नऊज़ु बिल्ला अली के किरदार के हवाले से नहीं, वो जो एकाध रिवायत बाद मुसलमानों ने लिख दी वो साहिबान ईमान का मौजू नहीं कि नऊज़ु बिल्ला वो जो डॉक्टर अस्रार अहमद का मसला था और शराब की आयत और नमाज की आयत, मैं तो उसे तौहीन समझता हूं। लेकिन ये अली की सियासी गलती, कहते वैसे किरदार के एतबार से तो अली से बेहतर कोई गुजरा ही नहीं है इस कायनात में। अगर हमारा अकीदा ना होता, मजमे में कुछ लोग इख्तिलाफ करेंगे लेकिन बहरहाल शियत का अकीदा कि रसूलुल्लाह अली से अफजल है, अगर ये अकीदा ना होता तो जो हालात और वाकयात हमारे पास अली के हवाले से हैं तो शायद ये चीजें रसूल की सीरत से भी हमको बुलंद नजर आती, लेकिन वो हमारा अकीदा और अकीदा भी बना बनाया नहीं है दलीलों के साथ। खैर, तो मेरे मौला कहा कि नहीं, जाती किरदार, बहुत सी जगहों पे ये मसला पेश आता, वो फुला आदमी का बहुत अच्छे आदमी लेकिन इस पोस्ट के अहल नहीं, आदमी बहुत अच्छे हैं। मैं तो मजहबी ऑर्गेनाइजेशन के हवाले से बात करता हूं, ठीक है वो मजहबी ऑर्गेनाइजेशन है, बहुत ही अच्छा, मुत्तकी, मुकद्दस, दयानतदार, ऑनेस्ट आदमी, लेकिन एक इदारा चलाने के लिए जो कैपेबिलिटीज है, जो सलाहियत है, वो उनमें नहीं। मौला पे ये इतराज, चुनाचे फिर एक लिस्ट बनती है कि अली ने कहां कहां पे गलतियां की जिसके नतीजे में खुद भी शहीद हुए और अपनी औलाद को भी शहीद करवाया। अगर कि इनमें से बात तो अली के मुंह पे कह दी गई तो अली ने उसका फौरन जवाब भी दे दिया। उनमें से एक एतराज यह है कि कैस को गवर्नरी से क्यों हटाए, ये बहुत बड़ा मौला पर एतराज। यह अलग बात है कि जब कभी किसी मजमे में मैं ये समझ के ये बात कहता हूं कि भाई मैंने एक लफ्ज कैस कह दिया और अली के ऊपर एतराज कह दिया, आगे मुझे कुछ पढ़ने की जरूरत नहीं, जैसे अभी दो मरतबा मैंने पांच मजलिसों में इतना कह दिया मालिक अश्तर खेमे की रस्सियां काट रहे थे, वाकई हर एक को पता है, चुनाचे आगे मुझे कोई बयान करना ही नहीं पड़ा। लेकिन पता नहीं क्या बात है कि बहुत सी जगहों पे आधे से ज्यादा मजमे ने कहा कि ये कैस हैं कौन और ये कौन से हटाए जाने की बात। वैसे तो लैला मजनून वाले मजनून का नाम भी कैसे अमरी है, लेकिन ये जो कैसे बहुत अहम शख्सियत, मौला पे बहुत बड़ा एतराज। लेकिन मैं ये ख्याल करते हुए कि इस वक्त मैं काउंसिल ऑफ इस्लामिक गाइडेंस के सेंटर में उस मजमे से बात कर रहा हूं जो बहुत ही पढ़ा लिखा, मुझसे ज्यादा मालूमात रखने वाला, इतने उलमा को सुनने वाला, तो इसलिए मैं इस जुमले की आगे तशरीह नहीं करता। लेकिन सिर्फ एक जुमला इस हवाले, लेकिन मौला ने बावजूद ना खुशी के, अली राजी नहीं थे कैस को हटाने पर, फिर भी कैस को हटाया क्यों? प्रेशर जो अली पर आया, इताद की बात हो रही और कैसे लोगों का प्रेशर आया, मैं नाम भी लेना चाहूं तो बहुत डर लग रहा, लेकिन यह ख्याल करते हुए कि पूरा वाकया चूंकि आपको मालूम है तो आप इसमें तौहीन का पहलू नहीं लेंगे। जब मुआविया से सुलहनामे पे दस्तखत हो रहे थे, अली ने अपने शागिर्द और चचाजाद भाई और समधी अब्दुल्ला इब्ने अब्बास को भेजा कि तुम जाओ। इतना प्रेशर अली के ग्रुप का, अली के ग्रुप का, अली वालों का है, ये आदमी हमें नहीं चाहिए। जुमला क्या है कि ये तो आप वाला, हमें तो चाहिए न्यूट्रल आदमी, अबू मूसा अशरी जैसे नादान और नासमझ को भेजा गया। लेकिन वो प्रेशर था आम सिपाहियों का, वो प्रेशर था फजूल किस्म के लोगों का, قیس کا پریشر معلوم ہے آپ کو کہ قیس کے حوالے تھے. مولا کہہ رہے میں اس کو نہیں ہٹانا چاہتا ہوں. کہا کہ نہیں مولا اس کو ہٹانا پڑے گا. البتہ اتنی بدتمیزی سے نہیں کہا, میرے پاس چونکہ وقت نہیں ہے مجلس میں اس لیے میں بدتمیز بن گیا. کہا نہیں کہ نہیں مولا اس بات پہ آپ امام ہیں تو ٹھیک ہے لیکن ہم راضی نہیں, ہمارا دل مطمئن نہیں. کن لوگوں نے کہا؟ اب نام دیکھیے, محمد حنفیہ, علی کا اپنا بیٹا اور بہت ہی صاحب فضیلت بیٹا, بہت ہی عظیم بیٹا, جس کی ماں سے شادی بھی کتنے عجیب طریقے سے ہوئی تھی مولا کی, اسی قبیلے کی تھی جس قبیلے کے مالک ابن نویرہ, شادی اس سے کروں گی جو یہ بتا دے کہ میرے بازو کے تعویذ پہ کیا لکھا ہے. محمد حنفیہ کی عظمت کا اندازہ صرف ایک حدیث سے لگایا جا سکتا, اور وہ مولا کا پیغمبر اسلام کا ایک جملہ کوٹ کرنا ہے کہ پیغمبر مجھ سے کہہ گئے تھے کہ تمہارے یہاں یہ بیٹا پیدا ہوگا تو میں اس کو ایک ایسی اجازت دے رہا ہوں جو اجازت اس کائنات میں صرف میرے لیے ہے یا آخری امام کے لیے, آخری رسول اور آخری امام, باقی 11 اماموں کے لیے بھی وہ چیز نہیں. اور وہ ذرا عربوں کا ایک ماحول ہے جس کو سمجھانے کی ضرورت بھی نہیں. چنانچہ بعض مراجع نے باقان اس پر حرام کا فتویٰ دیا, آغا سیستانی نے کراہت شدیدہ کا فتویٰ دیا کہ اگر کسی بچے کا نام میرے نام پہ رکھو تو اس کی کنیت میری کنیت نہ رکھنا, اور اگر اس کی کنیت میری کنیت رکھنا ہے تو نام میرا نہیں رکھو. پیغمبر کا نام محمد ہے, کنیت ابو القاسم ہے جو دعائے تبسل میں آپ پڑھتے ہیں. کہا صرف علی تمہارے اس تیسرے بیٹے کو میں یہ اجازت دے رہا ہوں, توہین نہیں کر رہا لیکن آقا حسن آقا حسین کے لیے بھی نہیں, آقا عباس کے لیے بھی نہیں, کہا صرف اس کو یہ اجازت ہے اس کا نام بھی وہی رکھنا جو میرا نام ہے محمد حنفیہ, اور اس کی کنیت بھی وہ رکھنا. تو اور بہت سارے بھی واقعات ہیں لیکن میں نے کہا پیغمبر کا اتنا فرمان جو ائمہ طاہرین میں سے بھی صرف زمانے کے امام کے لیے اجازت ہے وہ محمد حنفیہ کو دی گئی, جس سے پیغمبر تو فضیلت بیان کرنا چاہ رہے ہیں جس سے گمراہ لوگوں نے ایک نیا نظریہ بنایا کہ یہی تو آخری امام ہے. کہا یہ تو اجازت فقط اس امام کو ہوتی ہے جو مہدی کہلاتا ہے, محمد حنفیہ ہی تو امام مہدی ہے, اور وہ اس پہاڑ کے اوپر آخری زندگی انہوں نے گزاری ہے جو دعائے ندبہ میں نام آتا ہے, جبل رضوی, ایک پہاڑ کا نام آتا ہے نا دعائے ندبہ میں, وہ وہی محمد حنفیہ کا پہاڑ ہے. لیکن خیروں کی اتنی عظیم شخصیت, اور پھر باپ امام بھی ہیں علی, باپ بھی. کہا کہ بابا قیس کو تو ہٹانا پڑے گا. مثلا اس بدتمیزی سے, اس تلخی سے, اس سختی سے نہیں کہا لیکن پریشر کی بات کر رہا. عبداللہ ابن جعفر تیار اونو محمد کے والد, جن کا آج دن ہے, وہ اونو محمد کے والد عبداللہ ابن جعفر تیار, کتنی پیغمبر محبت کرتے ہیں عبداللہ ابن جعفر تیار سے, سر پہ ہاتھ پھیر کے صرف ایک جملہ کا جب یہ یتیم ہوئے تھے, یتیم کے سر پہ ہاتھ پھیرنے کا ثواب جو روایتیں ہیں وہ یہاں سے شروع ہوئی, پھر تو بعد میں آتی رہی. وہ ایک جملہ کہا تھا کہ بارک اللہ فی صفقتی, اللہ تیرے بزنس کے اندر برکت دے. اور کیا برکت ملی ہے, میں تو اسی ممبر پہ بھی ایک دفعہ پورا جناب زینب کبرا کی شادی کے حوالے سے واقعہ پڑھ چکا ہوں, بہت کلوز تھے مولا کی. جناب زینب کے تو شوہر اس جملہ وہی جملہ سن لی, شادی کا موقع آیا تو مولا نے کیا کہا تھا, کس کی شادی کا, جب زینب اس عمر پہ پہنچی شادی, تو مولا کا جملہ یاد کیجئے, بالکل وہی جملہ جو رسول اللہ کہہ چکے تھے جب فاطمہ شادی کی عمر کو پہنچی. مولا نے یہ جملہ کہا کہ اگر عبداللہ نہ ہوتا تو اس دنیا میں کوئی نہ تھا جو میری بیٹی زینب کے لیے میچ بنتا یا اس سے شادی ہوتی. زینب کبریٰ کی عظمتیں دیکھیں, مجلس شروع ہوئی تھی زینب کبریٰ کے واقعے سے, ایک دل کی دو محبتیں, ختم ہو رہی ہیں ان کے شوہر کے واقعے پر, لیکن جملہ یہ ہے زینب کبریٰ کی جو عظمتیں ہیں وہ عبداللہ کی عظمتیں. جیسے وہاں بھی پیغمبر کا جملہ, اگر علی نہ ہوتے تو فاطمہ کی شادی نہیں ہوتی, اتنا عظیم عبداللہ ابن جعفر تیار اور آ کے علی سے کہہ رہے ہیں, علی خالی خسر ہی نہیں ہے, فادر ان لا نہیں ہے, اس سے پہلے چچا ہے, جعفر تیار کے چھوٹے بیٹے, چھوٹے بھائی کا مولا قیس کو تو ہٹانا پڑے گا. اب یہ ہٹانا پڑے گا کہ اندر حکمیہ پہلو آ رہا ہے میرے انداز سے. مولا یہ تو آپ کو اپنے چاہنے والوں اور ماننے والوں اور ہم جیسے اولادوں کی خواہش ماننا پڑے گی. آج تک تاریخ میں لکھا ہے, یہ تو آپ کو واقعہ بہت مشہور ہو چکا ہے آج کل تو, کہ معلوم ہے کہ قیس کا ہٹانا علی کی کتنی بڑی غلطی قرار پایا. بعض علماء نے تو یہاں تک لکھ دیا کہ یہ صفین وفین میں اور نہروان میں اور یہ جتنی بعد میں شکستیں ہوں اس کا مین ریزن تھا قیس کو ہٹایا گیا, جو مولا نہیں چاہتے تھے عبداللہ ابن جعفر تیار جیسا قریبی رشتہ دار بیٹا ہے, محمد حنفیہ جیسا قریبی رشتہ دار, وہ آ کے پریشر ڈال رہا. وہ فضول لوگوں کا پریشر وہ بھی اتنا زیادہ, اور یہاں قریبی لوگوں کا اتنا پریشر. یہ ظہور امام کا اس سے بہت گہرا ربط, یہ ماحول بنے گا جب امام ظاہر ہوں. تو ابھی تک تو آپ یہ سنتے آئے ہیں کہ جی وہ دشمن خون کے پیاسے وہ علی کے مخالف اور علی پہ پریشر ڈالا خاندان کے افراد. اچھا ابھی خالی دو نہیں ہیں, اور بھی لوگ ہیں کافی جنہوں نے یہ پریشر ڈالا, شاید عبداللہ ابن عباس بھی اس میں شامل. میں بھول گیا, واقعہ بہت مشہور ہے, آپ کو یاد آ گیا, آپ کو یاد ہوگا, گر اتنے قریبی افراد کہ ایک ایسا ماحول بنتا ہے کہ جب مولا کا ایک جملہ آیا, اس جملے سے ایک فارمولا سنی اور آج کی مجلس ختم. ویکینڈ کی مجلس تھی تو میں نے 15 منٹ زیادہ لے لی, یہ میں نے نہیں کہا ایک گھنٹے پر 15 منٹ زیادہ لیے, وہ تو ویسے ہی میں روزانہ 1.25 گھنٹہ پڑھ رہا ہوں, اس پر میں نے 15 منٹ زیادہ لیے, لیکن صرف دو جملے. عقل سے یہ دو جملوں کی تشریح. مولا نے فرمایا کاش میرے ہاتھ آزاد ہوتے فیصلہ کرنے میں. یہ علی کہہ رہے. تو کس نے علی کے ہاتھ باندھے ہوئے ہیں؟ کیا اس کائنات میں کوئی ایسا پیدا ہوا ہے جو علی کے ہاتھ باندھ سکتا؟ پروردگار حکم خدا سے علی کے ہاتھ باندھے ہیں کہ حکم خدا آ گیا. جو یہ لوگ کہہ رہے ہیں اس وقت ان کو کہنے دو اور ان کی مرضی کے مطابق عمل کرو. لیکن علی کا جملہ کاش میرے ہاتھ آزاد ہوتے تو دنیا دیکھتی کہ علی کی حکومت کیسے ہوتی. اور واقعا ایک امام آئے گا کہ جس کے ہاتھ آزاد ہوں گے, جس پہ اللہ کی طرف سے کوئی پابندی نہیں ہوگی, تو دنیا دیکھے گی کہ حکومت امام ہوتی کیسی. ہمارا آپ دیکھیں گے نہیں, ہمارا آپ تو خود اس کا حصہ بن کے اس میں زندگی گزار رہے ہوں گے انشاءاللہ. مگر پھر اب ایک اور جملہ سن لیجئے جو میں نے کہا, یہ باتیں کل سے اب شروع ہوں گی, اور وہ ایک فارمولا. صحیح مسلم میں پیغمبر اسلام کی جو حدیث حضرت عائشہ سے ہے وہاں سے لے کے یہ فارمولا 11 امام تک چلتا ہے. حضرت عائشہ سے یہ جملہ کہا تھا نا رسول اللہ, اے عائشہ کاش مجھے ایسا موقع مل جاتا کہ میں خانہ کعبہ کو کم از کم اپنے دادا کے نقشے پہ بنا دیتا, کاش. لیکن کیا کروں, لولا قوم کی حدیث بعہد الاسلام, تیری قوم ابھی نئی نئی اسلام لائی ہے, میں ابراہیم کے مطابق بناؤں گا کعبہ اور اس کے نقصانات اور زیادہ آئیں گے سامنے. یہ پیغمبر سے لفظ شروع ہوا کاش, اور 11 امام تک کئی جگہ پہ یہ لفظ آیا. اب فارمولا سنیے کل وضاحت. جب کبھی کوئی امام معصوم, بلکہ اللہ کا رسول بھی ملا لیجئے, کوئی بھی معصوم لفظ کاش استعمال کرے, کاش کا مطلب یہ ہے کہ کام کر دل جا رہا تھا نہیں کر پا, بس یہ یاد رکھیے کہ وہ سارے کام زمانے کے امام کو کرنا ہے اور وہ کریں گے. جو بھی مولا نے اگر کبھی کہا کاش یہ کام کا مجھے موقع ملتا, علی کا بیٹا زمانے کا امام آ کے اسی کام کو انجام دے. اگر آقا حسین نے کبھی کہا ہو, اور سب نے کہا کہ کاش مجھے موقع ملتا اور میں یہ عمل کرتا, وہ کام زمانے کا امام آ کے انجام دے. لیکن آغاز ہوگا پیغمبر اسلام کے کاش سے, اور پیک پر پہنچے گا امام زمانہ کا جہاد مولا کائنات کے 21 کاش پر. مولا کی زندگی میں نے دیکھا تو تو 21 یا 22 جگہ پہ یہ لفظ کاش آیا جس میں قیس کا بھی تذکرہ ہے. لیکن اب قیس کا واقعہ تو آپ جانتے ہیں, باقی چیزیں انشاءاللہ کل سے آئیں گی. مگر نبی ہو یا امام, کاش پر اس وقت عمل کرے گا جب لشکر وہ نہ ہو جو رسول کو ملا, جو علی کو ملا. اطاعت والا لشکر ہو, یہ 4 دن یہی سمجھانے کی کوشش کی گئی. اطاعت والا لشکر ہو, نافرمان لشکر نہ ہو کہ امام کو امام مانتا ہے, پریشر بھی وہی ڈال رہا ہے, اور علی کو کہنا پڑا سمجھ میں نہیں آتا میں تمہارا امام ہوں یا تم میرے امام, مجھے تمہاری بات ماننا ہے کہ تمہیں میری بات ماننا. پورا اطاعت گزار. اور جیسا کہ میں نے کہا کہ اطاعت کی اعلیٰ ترین مثال ہمارے سامنے, ایک جملہ میں نے کہا نا, اسی کا ایک آدھا جملہ باقی تھا وہ بیان کر کے منزل مصائب, کیونکہ آج کی رات سے عاشور کے دن شام غریبہ تک مسلسل تبرکات و شبی برآمد ہوں گی, تو مصائب کے بعد دعا کا وقت نہیں ہوگا. خدا بندہ تجھے انہی ہماری مجالس کا اور اس گریہ کا واسطہ, مجلسوں میں آنے والے ان مومنین اور مومنات کی ہر پریشانی کو دور فرما, ہر حاجت کو پورا فرما. غم حسین کے سوا ہمیں دنیا اور آخرت میں کوئی غم نہ ہو. آج کی مجلس جن مرحومین کے لیے ہے, اعلی علین میں انہیں اور تمام مرحومین کو بلند درجات عطا فرما, اور ہمارے امام کے ظہور میں تاجیل فرما. اعلیٰ ترین مثال کربلا کا لشکر, لیکن کربلا کے, میں نے کہا یہ جملہ تو آ چکا تھا اس کا آخری حصہ, اور کربلا کے لشکر میں مردوں سے زیادہ اعلیٰ مثال ہمیں کربلا کی عورتوں میں نظر آئی. لشکر یزید, ایک چھوٹی سی بچی کے کان میں سادہ سی بالی کو چھوڑنے کو تیار نہیں, اتنے لالچی, مال غنیمت لوٹنے کے اتنے شوقین کہ ایک چھوٹی سی بچی, اس کے کان میں جو بالی ہوگی وہ کتنی چھوٹی ہوگی, اور وہ بھی بالکل سادہ سا, وہ بھی لوٹ کے لے جانا, ایسا ظالم لشکر. آخر یہ خیمے جو 18 خیمے جلائے کیوں, تو لوٹنا چاہیے تھے ان کو. خیمے کی قیمت آج بھی کتنی زیادہ ہوتی. یہ باہر آپ کے یہاں مارکی لگی ہے تو, یا ٹینٹ لگا ہے تو جا کے پوچھ لیجئے انتظامیہ سے, خرچہ ہوا ہوگا. 18 خیمے جو ہر چیز لوٹنے کے عادی ہیں, وہ یہ خیمے جلا کیوں رہے ہیں؟ وہ یہی پیغام جو 5 دن کا آج مکمل ہوا, جلانا نہیں چاہتے تھے. گورنر مدینہ کا مسجد النبوی کے ایکسٹینشن کے وقت جو حکم تھا, یہ جو مکانات ہیں اس کو جلاؤ نہیں, جو سیدانیوں کے مکان تھے. لیکن جب سپاہیوں نے کہا کہ وہ سیدانی اپنے مکان چھوڑنے کو تیار نہیں ہے, تو کب جلا دو, جب آگ لگے گی خود ہی باہر نکلیں گی. پھر امام نے ایک عجیب جملہ کہا جو کل سنیے گا, آج وقت نہیں, لیکن خیمے ان کو لوٹنا تھے. بیویوں سے کہہ رہے ہیں کہ باہر نکلو, خیمے ہمیں لوٹنا ہے, لیکن ہر بیوی نے کہا کہ نہیں, جل کے مر جائیں گے لیکن خیموں سے باہر نہیں نکلیں گے. کیوں؟ امام بٹھا کے گئے. دیکھیں اسے کہتے ہیں اطاعت, امام بٹھا کے گئے اور ایک جملہ کہہ کے گئے کہ اب تمہیں ہر حکم ماننا ہے زینب کا. تو اب امام نے بٹھایا ہے, یا تو امام اجازت دے دیتے باہر جانے کی, یا جسے مقرر کیا وہ زینب اجازت دے دی. جب عاجز آ گیا لشکر یزید سیدانیوں کے اس اصرار پر, تب جا کے خیموں میں آگ لگائی, کہ آگ لگے گی خود ہی باہر نکلیں. اور وہاں بھی آپ دیکھیں یہی جملہ کہا کہ نہیں کہا, آخری خیمے میں بھی جب بیویاں جمع ہو گئیں تب بھی باہر نہیں نکلی. شہزادی اگر آپ کہیں تو ہم یہاں جل کے مر جائیں, آقا حسین بٹھا کے گئے, یا اگر آپ کہیں تو باہر نکلے, کیونکہ آپ کو اپنے بعد آپ کو ہمارا قائد یا رہبر بنا کے گئے. کربلا کی سیدانیوں تک میں آپ کو اطاعت کا وہ جذبہ نظر آئے گا کہ اس کا ذرا سا حصہ بھی ہم پہ آ جائے تو آج صبح امام آ جائے, باقی اب یہ باقی باتیں کل ہوں. اور جب کربلا کی سیدانیوں کی بات آتی تو جو ہمارے سامنے سب سے پہلا نام آتا ہے زینب کبرا. یاد رکھیے محبتیں دو طرفہ ہوتی ہیں, جو خلوص والی محبتیں دو طرفہ ہوتی ہیں. زینب کو حسین کے اکبر سے کتنی محبت. کل آنے والی رات شہزادہ علی اکبر کی رات ہے یہاں کے اسکیجول کے حساب سے, مگر یہ یک طرفہ نہیں. اتنی محبت حسین کو زینب کے لال اور محمد سے. بہن بھائی کی اولاد سے محبت کرتی ہے تو بھائی بھی بہن کی اولاد سے اتنی ہی محبت کرتا. اور پھر کل کی مجلس جہاں پہ ختم ہوئی تھی اس جملے سے رب دے رہا ہوں, والدین کا احترام اور خدمت. یہی عبداللہ ابن جعفر تیار جن کا دو دفعہ آج نام ایسا آیا کہ میں اب تک ڈر رہا ہوں کہ ایسا نہ ہو کہ ان کی توہین ہو گئی ہو یا کوئی نگیٹو پرسنالٹی میں نے ان کو بنا دیا ہو. جب آقا حسین مکے سے کربلا چلے تھے تو آن اور محمد دونوں کو مکے میں چھوڑ کے گئے تھے. تمہارا باپ ضعیف ہے, بیمار ہے, اور وہ جو آنکھوں کا پرابلم, میرے ساتھ جانے سے زیادہ تمہاری ذمہ داری ہے اپنے بوڑھے باپ کی خدمت کرنا. یہی جملہ امام زمانہ نے اس ظاہر سے کہا تھا, لیکن اب واقعات کا وقت نہیں ہے, پہلے ہی آج میں بہت معذرت خواہ ہوں, صرف ویکینڈ کی وجہ سے بیان ذرا لمبا ہو گیا. کہا تمہاری زیادہ بڑی ذمہ داری, یعنی کربلا سے بڑی ذمہ داری. امام زمانہ نے بھی یہی کہا تھا نا نوجوان سے, کربلا سے بڑی ذمہ داری تمہاری, تمہارا باپ. اور یہ جملہ امام زمانہ کا بعد میں آیا, پہلے تو خود آقا حسین کا جملہ تھا, بیٹا آن بیٹا محمد, تمہارے باپ کو تمہاری ضرورت. یہ کہہ کر آن و محمد کو چھوڑ کے گئے اور قافلہ چلا. لیکن ابھی زیادہ دور نہیں گیا, آج حج اور مکے کے حوالے سے بہت سی باتیں آ گئیں. تو یہ آخری بات بھی سن لیجئے کہ مکے کے بالکل قریب مسجد عائشہ, مسجد عمرہ ہے اصل نام تو یہ, اور اب تو قریب کیا تو مکے کے اندر. لیکن وہاں پہ حسینی قافلہ پہنچا, وہ ہے کتنی دور, سامنے تو ہے, اور حسین نے قافلہ روک دیا. عباس قافلے کو روک دو, عباس کا کام وائے پوچھنا نہیں ہے, حکم آ گیا روک دیا. صرف اگلا حکم سننے کے بعد ایک جملہ کہا تھا, اگلا حکم آیا عباس اور میرے لیے خیمہ یہاں پہ لگاؤ. خیمہ بھی لگ گیا, حسین خیمے میں چلے گئے. اب عباس آئے, کہا آقا بس اتنا بتا دیجئے کہ سیدانیوں کے بھی خیمے لگا کے پورا قافلہ اتارا جائے. کہا کہ نہیں عباس, خالی یہ خیمہ لگے گا اور یہاں کیوں کھڑے ہو, باہر جاؤ, میرا مہمان آ رہا ہے, استقبال کر کے لاؤ. اب یہ کون مہمان ہے؟ لیکن جب عباس باہر گئے تو فوراً پہچان لیا, زینب کبریٰ کی شوہر عبداللہ ابن جعفر تیار, جو ضعیف بھی ہیں, بیمار بھی ہیں, اور آنکھوں کا بھی ایک بہت بڑا مسئلہ, وہ آ رہے ہیں. عظمت زینب کی وجہ سے عبداللہ ابن جعفر تیار کا احترام بہت زیادہ بڑھ گیا خاندان. چنانچہ عباس پورے احترام کے ساتھ ان کا استقبال کر کے ان کو خود اپنے ساتھ خیمے میں لاتے. عبداللہ ابن جعفر تیار نے پھر ایک مرتبہ بات دہرائی جو مدینے سے کہتے آ رہے ہیں, حسین اگر میرے اختیار میں ہوتا تیری پیشانی کے بال پکڑ کے تجھے روک لیتا, کوفے تو نہ جانے دیتا. یہ قیس کا جو واقعہ پیش آیا ہی کوفے ہی کا تو واقعہ ہے, جہاں عبداللہ خود تھے. مجھے پتا ہے کوفہ کس شہر کا نام, لیکن یہ بھی مجھے معلوم ہے تو امام وقت, تو امام زمانہ, جو کرتا ہے حکم خدا سے کرتا ہے, اس لیے میں خاموش ہوں. البتہ اس وقت میں اس لیے آیا ہوں, ایک لمحے کے لیے میں اپنی بیوی زینب کبریٰ سے بات کرنا چاہتا ہوں. حسین نے کہا عبداللہ وہ آپ کی زوجہ ہیں, وہ سامنے ان کی سواری ہے, مجھ سے بھی پوچھنے کی ضرورت نہیں. نہیں, یہ اطاعت, بیوی سے بھی بات کرنا ہے تو پہلے امامت سے اجازت لی جا رہی ہے. جو اطاعت تین چار پانچ دن سے مختلف اینگل سے سمجھا رہا تھا, حسین نے کہا وہ آپ کی بیوی ہیں, وہ سامنے زینب کی ہماری ہے. کہا کہ نہیں, پہلے تو اس سے اجازت لینا, جب اجازت ملی تو وہاں پہنچ. اچھا, اب اتنی دیر میں زینب کبریٰ کو بھی پتا چل گیا کہ نہ صرف یہ کہ قافلہ رکا, بلکہ میرا شوہر خاص مکے سے یہاں تک آیا. अब दिल में एक वसवसा पैदा हुआ, वसवसा, क्या ऐसा तो नहीं कि हम लोगों के मक्का छोड़ने के बाद किसी ने जाके कोई ऐसी बात कह दी हो कि अब्दुल्ला मुझे वापस ले जाने आए। बहरहाल अगर वो रिवायत सही है कि मौला ने शादी के वक्त एक शर्त रखी तो अलग बात, वरना शरीयत तो फिर शरीयत है, हुक्म तो सबके ऊपर नाफिज होता। चुनाचे ज़ैनब के दिल में ये ख्याल इस तेजी के साथ आया कि कहीं वापसी की बात तो नहीं हो रही कि घबरा गई ज़ैनब। अभी अब्दुल्ला करीब आकर सिर्फ सलाम किया, अस्सलामु अलैकि या बिन्त रसूलिल्लाह, और ज़ैनब ने तड़प के जवाब तो दिया वालैका सलाम यबना अखी यबना अम्मी, जवाब तो दिया लेकिन तड़प के कहा कि अय अब्दुल्ला अगर मुझे वापस ले जाने के लिए आए हैं तो शरीयत के आगे ज़ैनब बोलेगी नहीं, मगर ज़ैनब नहीं जा सकती है, ज़ैनब की मैयत जाएगी, ज़ैनब का लाशा जाएगा, जिंदा ज़ैनब तो भाई से अलग होके नहीं जाएगी। उधर अब्दुल्ला सर से पैर तक कांप उठे, पता है कि ज़ैनब मेरी बीवी है, लेकिन यह भी पता कि ज़ैनब का रुतबा कितना बुलंद है। तड़प के कहा शहजादी मेरी ये जसारत, मेरी ये मजाल कि मैं आपको और कोई हुक्म दूं, लेकिन इससे पहले कि अब्दुल्ला का फिर जुमला पूरा हो के आए क्यों, सिर्फ इतना कहना है कि शहजादी आज खाली आपके दिमाग में एक वसवसा और ख्याल आया कि ऐसा तो नहीं कि मेरा शौहर मुझे वापस ले जाने आया हो, तो आप तड़प गई कि भाई से अलग हो के बहन जिंदा नहीं रह सकती। जब असरे आशूर आखिरी सलाम के लिए हुसैन आए और कहा कि बहन ज़ैनब 55 बरस का साथ छूट रहा है, उस वक्त बहन के दिल पे क्या कयामत गुजरी होगी। लेकिन अभी अब्दुल्ला का जुमला, एक मरतबा कहा कि शहजादी मेरी ये जसारत, मेरी ये मजाल, मेरी ये हिम्मत कि मैं आपको हुक्म दूं, मैं तो सिर्फ इसलिए आया हूं कि मुझे पता है मेरा आका कहां जा रहा, ये कितनी खतरनाक मंजिल, और हमारे और आपके जद रसूलुल्लाह ने कहा कि जब किसी खतरनाक मंजिल पे जाओ तो रास्ते की मुश्किलात दूर करने के लिए सदके का सामान लेके जाओ, मैं तो सदके का सामान लेके आया हूं। और वो सदके का सामान क्या है, एक मर्तबा ऑन को आगे किया, कहा इसे ले जाइए, अगर मेरे आका पे वक्त आए तो मेरी जानिब से सदका कर देना। मोहम्मद को आगे किया, और अगर मुसीबत और बड़ी हो तो इसे अपनी जानिब से मेरे आका पे सदका कर दी। ऐसा बाप भी आपको कायनात में नहीं मिलेगा, ऐसी माँ भी आपको कायनात में नहीं मिलेगी जो अपनी दोनों औलादों को हर वक्त हुसैन पे सदका करने को तैयार। यहां तक के शबे आशूर आ गए, एक मुख्तसर से रिवायत आज भी पढ़ रहा हूं, शबे आशूर के मसाइब में भी पढ़ूंगा। ज़ैनब कुबरा अपने खेमे में है, वही खेमा जो आप बार 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 करबला की जियारत में खेमागाह की जियारत करते हैं, ज़ैनब कुबरा का खेमा भी आप देखते हैं, उसी खेमे में ज़ैनब बैठी है। आधी रात का वक्त है, हुसैन एक मरतबा सैदानियों के खेमों का जायजा लेने चले, और जब ज़ैनब के खेमे से करीब से गुजरे तो एक अजीब मंजर देखा, दोनों बच्चों को अपने सामने बिठाया, 10 साल का ऑन 9 साल का मोहम्मद, दोनों के सर पे दो बड़े बड़े अमामे, एक के सर पे उनके दादा का अमामा है, एक के सर पे उनके नाना का अमामा, और बिठा के कह रही है बेटा ऑन और मोहम्मद कल तुम्हें ऐसा जिहाद करना कि तुम अपनी जबान से कुछ ना कहना। दुश्मन की फौज पुकार उठे कि ये बच्चे नहीं आए हैं, ऐसा लग रहा है कि जाफर तैयार आ गए हैं, ऐसा लग रहा है हैदर कर्रार आ गए। और देखो बेटा इतना तो मुझे पता तुम जाफर तैयार और हैदर कर्रार के बेटे हो, इतना तो मुझे पता है कि कल फुरात के दरिया पे तुम्हारा कब्जा होने वाला, बस एक नसीहत एक वसीयत मां की याद रखना, जब फुरात के दरिया पे कब्जा कर लेना तो एक तो वैसे ही बहुत प्यासे हो और उस जंग के बाद और प्यासे होगे, खबरदार पानी न पीना जब तक के अजगर प्यासा है, जब अजगर की प्यास बुझ जाए इसके बाद पानी पीना। साबिर इमाम, कायनात का सबसे बड़ा साबिर, हुसैन की आंखों में आंसू आ गए जब ज़ैनब कुबरा को इस अंदाज से अपने बच्चों के लिए कल की तैयारी करवाते देखा है। मगर जब कल का दिन आ गया तो बार 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 जैनब बच्चों को बुला के कहती है, बेटा ऑन, बेटा मोहम्मद, अभी तक तुम मैदान में गए नहीं, अभी तक तुमने जिहाद शुरू किया नहीं, बार बार बुलवाया जा रहा है। यहां तक के अकबर का लाशा भी आ गया और ऑनो मोहम्मद अब तक मौजूद हैं। अब जो बच्चे मां के करीब आए तो नाराजगी से मुंह फेर लिए, कहा बेटा ऑन, बेटा मोहम्मद, मेरा अकबर मारा गया और तुम जिंदा रह गए। बच्चों ने हाथ जोड़ दिए, कहा अम्मा किसी से पूछ ले। सुबह से लेके अब तक हर मर्तबा दौड़ के हम मामू के पास जाते, मामू हमें मख्तल में जाने की इजाजत दे दीजिए। और वहां से जवाब आता है कि तुम तो मेरी जैनब की निशानी हो, मैं किस तरह तुम्हें मख्तल में भेजूं। एक मर्तबा मामू से इजाजत दिलवा दीजिए, फिर देखिए कि आपके बेटे कैसे आपके दूध का हक अदा करते हैं। मेरे मरहूम उस्ताद एक जुमला कहा करते थे कि बस एक मर्तबा फिज्जा को बुला के कहा, फिज्जा जरा भाई को बुला के लाना, जैनब कुबरा का पैगाम पहुंचा। हुसैन खेमे में आए, जैनब क्या बात है? कहा कि भैया आज बहन भाई से बात नहीं कर रही, आज हैदर कर्रार की बेटी और जाफर तैयार की बहू अपने आका से एक सवाल कर रही है कि मेरे ऑन और मेरे मोहम्मद को भी मरने की इजाजत दे दे। हुसैन ने कहा कैसे ऑनो मोहम्मद को मख्तल में भेजूं? जैनब ने कहा जब मेरा अकबर मारा गया, अब मुझे ऑनो मोहम्मद नहीं चाहिए। हुसैन का जवाब, बहन क्योंकि आज तो मरना सबको है, चलो तुम्हारी ख्वाहिश पूरी की। बच्चे चलना चाहते हैं, एक मर्तबा रोक दिया, कहा भैया एक मेरी और ख्वाहिश पूरी करते जा। और ये कहे कि खेमे में, वही खेमा जो आज भी करबला में मौजूद है, खेमे में मौजूद एक संदूक खोला, दो अमामे निकाले, पहला अमामा हुसैन के हाथ में दिया, ये इनके दादा जाफर तैयार का अमामा है, अपने हाथ से ऑन को पिना। जब ऑन को अमामा पिना दिया तो दूसरा अमामा फिर हुसैन के हाथ में दिया, ये इनके नाना हैदर कर्रार का अमामा है, ये छोटे भाई मोहम्मद को पिना। बच्चे हैं तो क्या हुआ, दादा की शान और नाना की शान दिखाने जा रहे हैं, बच्चों को गोया जाफर तैयार और हैदर कर्रार बना के मख्तल में भेजा। मसाए बहुत ज्यादा पढ़ने की इस वक्त ताकत नहीं है और दोनों बच्चे चले, अब आप खुद अंदाजा कर ले जाफर तैयार के पोते ने कैसा जिहाद किया होगा, हैदर कर्रार के नवासे ने कैसा जिहाद किया होगा। अल अमान अल हफीज की आवाजें बुलंद हो रही हैं, उमर साद का लश्कर एक मर्तबा काई की तरह फटता जा रहा है। उमर साद ने कहा ऐसा करो, इन बच्चों को एक दूसरे से अलग कर दो, जब तक ये दोनों साथ रहेंगे हमारा कोई हमला कामयाब ना होगा। बच्चे अलग भी किए गए, 15,000 की फौजें एक एक बच्चे के गिर्द जमा हुई और थोड़ी देर गुजरी, उधर ऑन घोड़े से गिरे, इधर मोहम्मद घोड़े से गिरे। हुसैन ने जैसे ही दोनों बच्चों का आखिरी सलाम सुना, तड़प के अपनी जगह से आगे बढ़े और उधर फौज यजीद में खुशी के शादियाने बजने लगे। ऑनो मोहम्मद के मारा जाना, फौज यजीद में खुशी की आवाजें हैं। जब ये आवाजें खेमों में पहुंची तो बीबियां समझ गईं, ऑनो मोहम्मद मारे गए। एक मर्तबा रोना चाहती है, जैनब ने कहा रुक जाओ, मेरे ऑनो मोहम्मद पे रोना नहीं, बाजे वालों की सजा जेर कनात आती है, कैसे लाशें मेरे बच्चों की बरात आती है। और एक बार हुसैन ऑनो मोहम्मद को लेके आए, दोनों बच्चे माँ के करीब पहुंचाए गए। बहरहाल जैनब माँ तो है ना, देखा कि दोनों बच्चे माँ के करीब ले जाए गए और भाई ने कहा बहन जैनब मैंने तेरी ख्वाहिश पूरी कर दी, अब तू भी मेरी ये ख्वाहिश पूरी कर दे, एक मर्तबा तो अपने बच्चों को कलेजे से लगा ले। जैनब झुकी, ऑन मर चुका था, मोहम्मद आखिरी सांसें ले रहा है, जैनब ने बेटे को कलेजे से लगाया, मोहम्मद ने एक बार आंखें खोली, सिर्फ एक जुमला कहा, अम्मा अब तो हमसे राजी हो गई ना, अम्मा अब तो हमने तेरे खून का हक अदा किया। हाय ऑन, हाय मोहम्मद, वाह ऑना, वाह मोहम्मद।